بسم الله والحمد لله والصلاة والسلام على رسول الله وعلى آله وصحبه ومن والاه رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما اللهم لا سهل الا ما جعلته سهلا وانت تجعل الحزن اذا شئت سهلا امين يا رب العالمين. کل جو سورہ محمد صلی اللہ علیہ وسلم کی جو آخری آیت تھی اس کے ایک ٹکڑے کا ترجمہ شاید میں نے ٹھیک نہیں کیا تھا. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. فمنکم من یبخل ومن یبخل فانما یبخل عن نفسه. تو کہا کہ تم میں وہ بھی ہیں کہ جو بخل کرتا ہے, اور جو بخل کرتا ہے تو وہ اپنے نفس سے بخل کرتا ہے, یعنی اپنے آپ سے بخل کرتا ہے. یعنی اس کا مطلب یہ ہے نا کہ جب آدمی بخل کرتا ہے تو اصل میں کسی کو دینے سے رکتا ہے اور کسی کو فائدہ پہنچانے سے گریز کرتا ہے. تو کہا جا رہا ہے کہ جو آدمی بخل کرتا ہے, اپنا مال اپنے پاس رکھتا ہے اور وہ سمجھتا ہے کہ وہ اپنا مال اپنے پاس رکھ کے اپنا فائدہ کر رہا ہے, تو کہا کہ اصل میں وہ اپنا ہی نقصان کر رہا ہے. یعنی یہ جو مال روک رہا ہے وہ اس کا نقصان اسی کو ہوگا, چونکہ اگر یہ مال اللہ کی راہ میں آج یہاں دیتا تو آخرت میں اللہ کے ہاں 700 گنا بلکہ اس سے بھی کہیں زیادہ پاتا. سورہ فتح سے آج انشاءاللہ ہمیں آغاز کرنا ہے. یہ مدنی سورت ہے اور اس میں جو صلح حدیبیہ کا معاملہ تھا وہ زیر بحث آیا ہے, اور اس سورت کی پہلی آیت میں اس کو فتح مبین کہا گیا ہے. نبی اکرم صلی اللہ علیہ وسلم کو خواب آیا کہ آپ جو ہیں وہ 6 ہجری میں خواب آیا کہ آپ بیت اللہ کا طواف کر رہے ہیں, عمرہ کر رہے ہیں صحابہ کے ساتھ. تو آپ نے صحابہ سے کہا کہ اب ہمیں چلنا ہے. ظاہری بات ہے پیغمبر کا جو خواب ہوتا ہے وہ اللہ تعالیٰ کی طرف سے رہنمائی ہوتا ہے. تو رسول اللہ صلی اللہ علیہ وسلم لگ بھگ 1400-1500 صحابہ کو لے کر چلے. جب مشرکین کو خبر ملی کہ بھائی یہ آ رہے ہیں تو ان کے ہاں بھی کھلبلی مچ گئی, اور انہوں نے اس کو پسند نہیں کیا کہ یہ آئیں یہاں پر, اور گویا یہاں پر آئیں اور اتنے صحابہ یہاں پر اتنے دن رہیں گے تو اسلام کی شوکت کا اظہار ہوگا, اور ویسے بھی ظاہری بات ہے وہ بہت کمزور ہو چکے تھے, تو ان کی عصبیت نے گوارا نہ کیا. اور جب رسول اللہ صلی اللہ علیہ وسلم حدیبیہ کے مقام پر پہنچے تو آپ کی جو اونٹنی ہے وہ بیٹھ گئی. تو خلعت القصوہ, قصوہ آپ کی اونٹنی تھی, وہاں بیٹھ گئی. تو صحابہ کرام نے کہا کہ اونٹنی جو ہے وہ قصوہ بیٹھ گئی ہے. تو آپ نے کہا کہ اونٹنی خود نہیں بیٹھی, آپ نے کہا کہ حبسہ حابس الفیل, اس کو اسی نے روکا ہے, اسی نے ٹھہرایا ہے جس نے فیل کو ٹھہرایا تھا, جو ہاتھی آ رہے تھے ابراہ کے, جنہوں نے ان کو وہاں ٹھہرا دیا تھا اسی ذات نے, یعنی اللہ نے اس کو یہاں ٹھہرایا ہے, اس میں کوئی حکمت ہے. اور پھر وہاں پر جو ہے حدیبیہ کے مقام پر نبی اکرم صلی اللہ علیہ وسلم و صحابہ کرام نے پڑاؤ ڈالا. اور آپ جب عمرے کے لیے گئے تھے تو آپ کے ساتھ جانور بھی تھے قربانی کے. عام طور پہ لوگوں کو خیال ہوتا ہے کہ عمرے میں کون سی قربانی ہوتی ہے. ہم جو قربانی حج میں کرتے ہیں وہ اصل میں کوئی نفل قربانی نہیں ہوتی, بلکہ وہ تو تمتع کی ایک قربانی ہے جو ہم دیتے ہیں, کیونکہ ہم ایک ہی سفر میں حج اور عمرے سے فائدہ اٹھاتے ہیں, تو اس وجہ سے اس کے حوالے سے ہم جو ہے وہ وہاں جانور قربان کرتے ہیں. ورنہ الگ سے نفلی قربانی حج میں بھی ہے اضافی بھی, اور عمرے میں بھی ہے کہ آدمی جائے عمرہ کرنے اللہ کے لیے, وہاں پہ تو اللہ کے لیے جو ہے وہ جانور قربان کرے. تو آپ کے ساتھ جانور بھی تھے, یعنی قربانی کے جانور بھی تھے. تو وہاں جا کر پھر نبی اکرم صلی اللہ علیہ وسلم نے سیدنا عثمان رضی اللہ تعالیٰ عنہ کو, چونکہ بہت شرف والے تھے اور اہل مکہ کے نزدیک بھی ان کا بڑا مرتبہ تھا, ان کو بھیجا سفارت کے لیے. اور ان کو وہاں کچھ دیر ہو گئی, وہاں روک لیا قریش نے ان کو, اور ان کو آفر بھی کی کہ آپ یہاں پہ ٹھہرے ہوئے ہیں تو یہاں آپ طواف کر لیں, بیت اللہ کا عمرہ کر لیں. تو انہوں نے کہا کہ نہیں, نبی اکرم صلی اللہ علیہ وسلم کے بغیر میں یہ کام نہیں کروں گا. اور پھر دیر ہو گئی ان کو آنے میں, روک لیا گیا تو افواہ اڑ گئی کہ جیسے ان کو شہید کر دیا گیا ہے. تو اس موقع پر ایک کیکر کے درخت کے نیچے 1400 صحابہ لگ بھگ تھے جن سے رسول اللہ صلی اللہ علیہ وسلم نے بیعت کی، جس کو بیعت رضوان بھی کہتے ہیں، بیعت الشجرہ بھی کہتے ہیں، بیعت علی الموت بھی کہتے ہیں، بیعت علی اللہ نفرہ بھی کہتے ہیں، یہ اس کے مختلف عنوانات. اور پھر قریش کی طرف سے مختلف سفارتیں آئیں، عروہ بن مسعود آئے جو ان کے بڑے ڈپلومیٹ تھے، اور نبی اکرم صلی اللہ علیہ وسلم کو دیکھا، آپ سے گفتگو کی، اور پھر صحابہ کرام کے معمولات دیکھے، نبی اکرم صلی اللہ علیہ وسلم سے ان کا تعلق دیکھا. جب واپس لوٹے ہیں تو جا کر کہا قریش سے انہوں نے کہ اے لوگوں، میں بہت سے درباروں میں جا چکا، قیصر و کسریٰ کے، نجاشی کے دربار میں بھی میں گیا ہوں، لیکن جو تعلق میں نے صحابہ کرام کا اپنے رسول کے ساتھ دیکھا ہے وہ میں نے کسی بھی لوگوں کا اپنے بادشاہ کے ساتھ بھی نہیں دیکھا. کہ ان لوگوں کا حال یہ ہے کہ جب یہ تھوکتے ہیں تو ان کی تھوک جو ہے وہ لوگ اپنے ہاتھوں پہ لے لیتے ہیں اور اپنے منہ پہ اور اپنے جسم پہ مل لیتے ہیں. جب یہ وضو کرتے ہیں تو ان کے وضو کا جو مستعمل پانی ہے اس کو لینے کے لیے یہ آپس میں جھگڑتے ہیں، اور جس کو پانی مل جاتا ہے وہ خوش ہوتا ہے، جس کو نہیں ملتا وہ دوسرے کے ہاتھ سے تری لے کے اپنے جسم پہ برکت کے لیے مل لیتا ہے. اور ان کا حال یہ ہے کہ ایسے رہتے ہیں، ایسے مؤدب ہوتے ہیں کہ جو ان کو حکم دیا جاتا ہے وہ کرتے ہیں، اور ایسا معاملہ ہے کہ وہ نگاہ بھر کے دیکھتے بھی نہیں پیغمبر کو، اتنی عظمت اتنی محبت ان سے رکھتے ہیں. تو میرا مشورہ یہی ہے کہ تم ان کی راہ نہ روکو. لیکن بہرحال وہ نہیں مانے، اور بھی بیچ میں کچھ لوگ آئے اور بات جو ہے جیسے ایک سٹیل میٹ سا ہوا تھا. تو پھر سہیل آئے، سہیل ابن عمر. تو رسول اللہ صلی اللہ علیہ وسلم نے پوچھا بھائی کون آیا ہے؟ آپ نے کہا، آپ کو بتایا گیا کہ سہیل آئے ہیں. تو آپ نے کہا کہ سہل اللہ لکم امرکم، کہ اللہ تعالیٰ اب تمہارے لیے معاملات آسان کر دیں گے. اس کو فال کہتے ہیں. اللہ کے نبی نے کہا کہ ویسے کوئی فال نہیں ہے، لیکن کوئی اچھا لفظ ہم سنیں، کوئی اچھا نام سنیں تو اس سے ایک اچھی فال لینی چاہیے. تو کہا کہ سہیل آئے ہیں، اب معاملہ سہل ہو جائے گا. اور پھر ایسا ہی ہوا کہ ایک معاہدے کی صورت بن گئی اور اس کو لکھوانے لگے. تو پہلے آپ نے کہا کہ لکھو اللہ کے نام سے، بسم اللہ الرحمن الرحیم. تو کہا کہ نہیں، ہم تو رحمان کو نہیں جانتے، تو ہم لکھیں گے بسم اللہ کہ اللہ کے نام سے لکھیں گے، ہم جو ہے رحمان کا نام نہیں لکھیں گے. اور پھر آپ نے کہا کہ لکھوایا، آپ نے کہا کہ ھذا ما صالح علیہ محمد الرسول اللہ صلی اللہ علیہ وسلم. تو سہیل نے کہا کہ بھائی ہم آپ کو مانتے ہی نہیں رسول اللہ، اگر آپ کو رسول اللہ مانتے تو پھر جھگڑا ہی کیا تھا، پھر تو آپ کو روکنے کی کوئی وجہ نہیں تھی. تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے صحابہ سے کہا کہ ٹھیک ہے، مٹا دو نام اور محمد ابن عبداللہ لکھ دو. لیکن صحابہ نے کہا کہ نہیں، ہم آپ کا نام جو ہے رسول اللہ نہیں مٹا سکتے. تو اللہ کے نبی نے خود کہا کہ بھائی ٹھیک ہے، اس کو مٹا دو اور اس کو بدل دو. اور پھر جو معاہدہ ہوا وہ یہ تھا کہ ایک تو نو وار پیکٹ ہو گیا کہ اب جو ہے جنگ نہیں ہوگی، اور جو قبیلہ چاہے گا جس قبیلے کے ساتھ جو ہے اپنا حلف کر لے گا، اپنی ولایت کر لے گا، اور ایک دوسرے کے خلاف کوئی زیادتی نہیں ہوگی، کوئی تعدی نہیں ہوگی. اور اس سال جو ہے وہ لوگوں کو واپس جانا ہوگا، عمرہ کے لیے نہیں آئیں گے، اگلے سال آئیں گے 3 دن کے لیے، اور ایک تلوار بس نیام میں ہوگی، اور اہل مکہ اس وقت جو ہے پھر مکے کو خالی کر کے پہاڑوں پہ چلے جائیں گے تاکہ کوئی تنازع نہ ہو. اور یہ کہا کہ بھائی اگر مشرکین میں سے کوئی آدمی جو ہے وہاں لوگوں کو چھوڑ کر مسلمانوں کے پاس مدینہ آئے، ڈیفائے کر دے، تو مسلمانوں کو ان کو واپس کرنا ہوگا. لیکن مسلمانوں میں سے کوئی آدمی اگر وہاں چلا جائے، جو ہے مکہ چلا جائے، تو وہ اس کو واپس کرنے کے جو ہے وہ مکلف نہیں ہوں گے. تو بظاہر بہت ان ایون ٹرمز پر یہ سارا معاملہ ہوا. اور اس موقع پہ سیدنا عمر رضی اللہ تعالیٰ عنہ وہ بہت زیادہ صدمے میں تھے، رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے پہلے اور کہا کہ کیا آپ اللہ کے رسول نہیں ہیں؟ کہا کہ میں اللہ کا رسول ہوں. کیا ہم حق پر نہیں ہیں؟ کیا جو ہمارے مخالفین ہیں وہ باطل نہیں ہیں؟ کہا کہ بالکل ہیں. تو کہا کہ پھر ہم اتنی تذلیل کے ساتھ اس طرح کا معاہدہ کیوں کر رہے ہیں؟ تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے کہا کہ نہیں، اللہ میرا مولا ہے، اس نے مجھے حکم دیا ہے، وہ میرا ناصر ہے، تو مجھے تو اس کی بات ماننی ہے. لیکن پھر وہ بہت اضطراب میں تھے، سیدنا ابوبکر کے پاس گئے، وہاں پر بھی یہ باتیں کہیں، لیکن بعد میں وہ کہتے رہے کہ مجھے اس پر ساری زندگی پشیمانی رہی کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم سے اس انداز میں گفتگو کی. اور وہ کہتے ہیں کہ میں نے بہت سی نیکیاں، بہت سے نیک عمل کیے اس کے کفارے کے طور پر، کہ وہ جو مجھ سے کوتاہی ہوتی رہی ہے وہ نہ ہو. اور پھر نبی اکرم صلی اللہ علیہ وسلم جو ہے وہ گئے صحابہ کے سامنے، ان سے کہا کہ بھائی اب احرام کھول دو، سر منڈوا لو، اور جو ہے بس اب قربانی کر دو. تو دو دفعہ تین دفعہ آپ نے یہ بات کہی، لیکن جیسے وہ बिल्कुल ऐसी हालत में थे, सदमा था, वो था, वो समझ नहीं पाए। सहाबा को लगा कि जैसे हमारी हमारा कोई इम्तिहान हो रहा है, तो कोई उठा नहीं। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो है आपके साथ सैयदा उम्मे सलमा रज़ी अल्लाह तआला अन्हा थी, उनसे आपने बड़े करुब से कहा कि मैंने लोगों से 3 मरतबा कहा लेकिन उन्होंने मेरी बात नहीं मानी। तो कहा कि बस आप कुछ भी ना कीजिए, आप जो है वो हल्लाक को बुलवा के सर मुड़वा दीजिए, अहराम खोल दीजिए, कुर्बानी कर दीजिए, जब आप ये करेंगे तो सब लोग भी कर लेंगे। और ऐसा ही हुआ। तो फिर ये मामला हो गया। और फिर अगले साल जो है, और सैयदना उमर ने यह भी कहा था सैयदना अबूबकर से भी, अल्लाह के नबी से भी, कि आपको तो अल्लाह ने ख्वाब में ये बात दिखाई है। तो अल्लाह के नबी ने कहा कि भाई ये दिखाया था ना कि हम उमरा कर रहे हैं, ये तो नहीं कहा था कि इसी साल होगा। तो फिर अगले साल यानी 7 हिजरी में, जिसको उमरतुल कज़ा कहते हैं, फिर जो है वो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के साथ सहाबा गए और फिर वहाँ पर जो है मक्का उन्होंने खाली कर दिया और मुसलमानों ने वहाँ तवाफ़ किया। तो ये इसका बैकग्राउंड है जो है सुलह हुदैबिया का। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إنا فتحنا لك فتحا مبينا بیشک ہم نے آپ کو ایک فتح عطا کی ہے اور ایک بہت سری فتح عطا کی ہے بہت واضح اور اس سے مراد یہی صلح حدیبیہ ہے کہ چونکہ اس کے بعد ایک نو وار پیکٹ ہو گیا اور دعوت کا موقع ہوا اور پھر بہت تیزی سے دین پھیلا اس کے اثرات پھیلے لِيَغْفِرَ لَكَ اللَّهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِكَ وَمَا تَأَخَّرَ کہا کہ تاکہ اللہ تعالیٰ بخش دے آپ کے لیے جو بھی آپ کی کوتاہیاں ہیں جو پہلے ہو چکی ہیں اور جو بعد میں وَيُتِمَّ نِعْمَتَهُ عَلَيْكَ اور تاکہ وہ اتمام کر دے اللہ اپنی نعمت کی آپ پر وَيَهْدِيَكَ صِرَاطًا مُسْتَقِيمًا اور آپ کو چلائے بالکل سیدھی راہ پر وَيَنْصُرَكَ اللَّهُ نَصْرًا عَزِيزًا اور تاکہ اللہ تعالیٰ آپ کی مدد کرے بہت زبردست مدد۔ یعنی یہ جو یہ صلح حدیبیہ ہے یہ پیش خیمہ ثابت ہوئی فتح مکہ کا، اور ظاہری بات ہے فتح مکہ جب ہو گئی تو پھر نبی اکرم صلی اللہ علیہ وسلم سے کہا گیا تھا اذا جاء نصر اللہ والفتح ورأیت الناس يدخلون فی دین اللہ افواجا فسبح بحمد ربک واستغفر انہ کان توابا ویتم نعمتہ علیک۔ اسی موقع پر پھر جو ہے آیت نازل ہوئی الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی، اور پھر ہدایت بھی کامل کر دی، قرآن مجید جو ہے اس کی بھی تکمیل ہو گئی، اور فتح مکہ کے موقع پر اس کے بعد اللہ تعالیٰ کی بہت واضح اور زبردست مدد بھی حاصل ہو گئی۔ هو الذی انزل السکینۃ فی قلوب المؤمنین لیزدادوا ایمانا مع ایمانہم، وہی ہے جس نے نازل کی سکینت اہل ایمان کے دلوں پر تاکہ وہ ان کو بڑھا دے ایمان میں، ان کا ایمان جو پہلے سے بھی تھا اس کے ساتھ مزید اضافہ کر دے ان کے ایمان میں۔ یعنی اس وقت بہت ہی کرب کی کیفیت تھی، بہت دکھ کی تکلیف کی کیفیت تھی، لیکن اللہ تعالیٰ نے جماؤ عطا کیا، تحمل و صبر ان کو عطا کیا، اور اللہ تعالیٰ نے رسول اللہ صلی اللہ علیہ وسلم کی جو انہوں نے اطاعت کی اور جس طرح قربانی دی تو اس کے صلے کے طور پہ اللہ تعالیٰ نے ان کو بڑھا دیا ایمان میں۔ وللہ جنود السماوات والارض، اور اللہ ہی کے ہیں تمام لشکر آسمانوں میں بھی اور زمین میں بھی، زمین و آسمان کے تمام لشکر اللہ ہی کے ہاتھ میں ہیں، اللہ تعالیٰ کے لیے کچھ ممکن نہیں ہے، جو ہے کچھ مشکل نہیں ہے کہ بھائی وہ ان لوگوں کو تباہ کر دے، برباد کر دے، آسمان سے فرشتے بھیج دے یا ہوائیں چلا دے یا بارش بھیج دے۔ لیکن یہ تو آزمائش ہے جو ہم پیچھے پڑھ چکے ہیں کہ یہ قتال کیوں مشروع ہوا ہے، تاکہ تمہیں جانچے۔ وَكَانَ اللَّهُ عَلِيمًا حَكِيمًا، اور اللہ تعالیٰ علم والا حکمت والا ہے، لِيُدْخِلَ الْمُؤْمِنِينَ وَالْمُؤْمِنَاتِ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا، اور اللہ تعالیٰ ان تمام مراحل سے گزار کر اصل میں چاہتے کیا ہیں؟ چاہتے یہ ہیں کہ وہ داخل کریں اہل ایمان مردوں اور عورتوں کو ایسے باغات میں جن کے دامن میں ندیاں بہتی ہیں، خالدین فیہا، وہ ان میں ہمیشہ ہمیشہ رہیں گے، وَيُكَفِّرْ عَنْهُمْ سَيِّئَاتِهِمْ، اور ان سے دور کر دیں ان کی برائیاں، وَكَانَ ذَلِكَ عِنْدَ اللَّهِ فَوْزًا عَظِيمًا، اور اللہ تعالیٰ کے ہاں یہی بڑی مراد ہے، یہی بڑی کامیابی ہے۔ اور وَيُعَذِّبَ الْمُنَافِقِينَ وَالْمُنَافِقَاتِ، اور تاکہ اللہ تعالیٰ عذاب دے منافق مردوں اور منافق عورتوں کو، وَالْمُشْرِكِينَ وَالْمُشْرِكَاتِ، اور مشرک مردوں اور مشرک عورتوں کو، الظَّانِّينَ بِاللَّهِ ظَنَّ السَّوْءِ، جو گمان کر رہے تھے اللہ کے بارے میں بہت برے گمان۔ قرآن مجید میں آپ دیکھیے خاص طور پہ جو شعوری منافق ہیں، جو کٹر منافق ہیں، ان کا تذکرہ جو ہے بالکل ساتھ ہوتا ہے مشرکین کے، یعنی اس کا مطلب یہ ہے کہ یہ مشرکین جیسے ہیں بلکہ ان سے بھی بدتر ہیں، اور انجام کار کے اعتبار سے یہ دونوں برابر ہیں، چاہے دنیا میں یہ مسلمان سمجھے جاتے ہیں۔ اور گمان کیا کر رہے تھے، وہ آگے اس کا تذکرہ آئے گا اگلی کچھ آیات میں، کہ ان کا گمان یہ تھا کہ جو جا رہے ہیں صحابہ کرام، حالانکہ کمپلشن کوئی نہیں تھی، جو ہے اللہ کے نبی نے کہا کہ عمرے کا سفر ہے تو لوگ چل پڑے، لیکن اس موقع پر بھی بہت سے منافقین نے بہانے بنائے और उन्होंने ये बातें भी कहीं कि लगता है कि जैसे ये लोग मौत के मुंह में जा रहे हैं और यहाँ से अब वापस जिंदा बच के नहीं आएंगे। तो कहा कि इन लोगों ने अल्लाह के बारे में भी अजीब अजीब बदगुमानियाँ कीं। अलैहिम दायरतुस्सौ, यही लोग हैं जिन पर बुरी मुसीबत का फेर पड़ने वाला है। वग़ज़िबल्लाहु अलैहिम, और अल्लाह ताला का गज़ब है इन पर। वल्लानहुम, और अल्लाह की लानत है, अल्लाह की रहमत से दूरी है। वअअद्दा लहुम जहन्नम, और अल्लाह ताला ने इनके लिए जहन्नम तैयार कर रखी है। वसाअत मसीरा, और वो बहुत ही बुरा ठिकाना है। वलिल्लाहि जुनून समावाति वल अर्ज़, और अल्लाह ही के हैं सब लश्कर आसमानों में और ज़मीन में। वकान अल्लाहु अज़ीज़न हकीमा, और अल्लाह ताला ज़बरदस्त है, कमाल हिकमत वाला। यानी वही बात कि ज़बरदस्त है, चाहे तो कुछ भी करने की ज़रूरत न पड़े सहाबा किराम को, पैगंबर के साथियों को, ज़बरदस्त है, लेकिन वो हकीम भी है, हिकमत है उसकी, वो आजमाइश में डालता है। इन्ना असलना के शाहिदों व मुबशिरों व नज़ीरा, ए नबी, हमने आपको भेजा है गवाह बनाकर, व मुबशिरन, और बशारत देने वाला बनाकर, व नज़ीरा, और ख़बरदार करने वाला बनाकर। लितुमिनु बिल्लाही, ताकि तुम ईमान लाओ अल्लाह पर, व रसूल ही, और उसके रसूल पर। व तुअज़्ज़िरूहु, और उनकी मदद करो। व तुअक्किरूहु, और उनकी ताज़ीम करो, तौकीर करो। व तुसब्बिहूहु बुकरतन व असीला, और ताकि तुम अल्लाह की तस्बीह करो सुबह शाम। यानी पहले जो ज़मीरें हैं वो लौट रही हैं रसूल की तरफ। तुअज़्ज़िरूहु व तुअक्किरूहु, कि हमने रसूल को बनाकर भेजा है गवाह, मुबशिर और नज़ीर, ताकि तुम अल्लाह उसके रसूल पर ईमान लाओ, और उनकी मदद व हिमायत करो, और उनकी तौकीर व ताज़ीम करो, और सुबह शाम अल्लाह की तस्बीह करो। इन्नल्लज़ीना युबायिऊनक इन्नमा युबायिऊनल्लाह, बेशक वो लोग जो आपसे बैत करते हैं वो असल में अल्लाह से बैत करते हैं। यदुल्लाहि फ़ौक़ अईदीहिम, अल्लाह का हाथ उनके हाथों के ऊपर है। यानी जो लोग भी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से बैत करते हैं, आमतौर पर लोगों ने इसको ख्याल किया है कि जैसे ये जो बैत रिजवान थी उसका जिक्र है, लेकिन ये आम है, मुख्तलिफ मौके पर जिस तरीके से भी लोग आते रहे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हाथ पर, हिजरत की बैत करते रहे, इस्लाम की बैत करते रहे, और चीज़ों की बैत करते रहे। कहा कि जो लोग भी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से बैत कर रहे हैं, एक हाथ ऊपर रसूल का हाथ है, नीचे अहले ईमान का है, और तीसरा हाथ अल्लाह का है। कहा कि अल्लाह का हाथ इनके ऊपर है। फ़मन नकस फ़ैन नमा यनकुस आला नफ़सी, तो जो कोई भी इस अहद को तोड़ेगा, इस बैत को तोड़ेगा, तो वो अपना ही नुकसान करेगा। वमन अवफ़ा बिमा आहद अलैहुल्लाह, और जो कोई भी पूरा करेगा उस चीज़ को, उस अहद को जो उसने अल्लाह से किया है, फ़सयुती ही अजरन आज़ीमा, तो अल्लाह ताला अनकरीब उसको बहुत बड़ा अजर देंगे। असल में जो बैत है, असल में जो अहद है, वो तो अल्लाह से है, रसूल सल्लल्लाहु अलैहि वसल्लम तो बीच में वास्ता हैं। इसीलिए ये नहीं कहा कि जो अपने उस अहद को पूरा करेगा रसूल से, कहा कि जो उस अहद को अल्लाह से पूरा करेगा, क्योंकि असल अहद तो अल्लाह से है। सयकूलु लकल मुखल्लफून मिनल आराबि शगलतना अमवालुना व अहलुना फस्तगफिर लना, कहा कि अनकरीब ये लोग जिनको पीछे छोड़ दिया गया था, अब यहाँ मुखल्लफ का लफ्ज़ आया जैसे पैसिव वॉइस में, यानी वो जो पीछे रहे हैं अल्लाह ही ने चाहा है कि वो ना जाएं, वो थे ही इस काबिल कि उनको पीछे छोड़ दिया जाए। वो जो गवार और बद्दू लोग हैं, मुनाफिकीन हैं, जो पीछे रह गए थे, वो आकर अब उज़र करेंगे कि हमारे माल और हमारे घर वालों ने हमें मशगूल कर दिया, हम उन्हीं उसी फितने में पड़ गए। फस्तगफिर लना, तो आप हमारे लिए अल्लाह ताला से मगफरत तलब कीजिए। यकूलून बि अलसिनतिहिम मा लैसा फ़ी कुलूबिहिम, अगर वो ये बात करते सच्चाई से तब भी बहुत अच्छा था, एतराफ़ कर लेते कि भाई माल और औलाद की मोहब्बत आड़े आ गई और हमसे कोताही हो गई, अब ऐ अल्लाह के नबी आप इस्तग़फ़ार कीजिए, हम भी रुजू करते हैं। लेकिन ये सब झूठ मूठ में हो रहा है। कहा कि ये अपने मुँहों से वो कहते हैं जो उनके दिलों में नहीं है। कुल फ़मन यमलिकु लकुम मिनल्लाहि शैअन इन अराद बिकुम दर्रन औ अराद बिकुम नफ़ा, ऐ नबी इनसे फरमा दीजिए कि तुम्हारा तुम्हें कौन बचाएगा अल्लाह के यहाँ से, अगर अल्लाह ताला तुम्हारे बारे में किसी नुकसान का इरादा कर ले या तुम्हें कोई फ़ायदा पहुँचाने का इरादा कर ले। यानी किसी का कोई बस नहीं है अल्लाह के मुकाबले में, कोई किसी के काम नहीं आ सकता। बल कान अल्लाह बिमा तामलून खबीरा, बल्कि जो कुछ तुम अमल करते हो अल्लाह उससे ख़बरदार है। बल ज़नन तुम अल्लाकलिब रसूल वलमिनून अला अहलीहिम अबदा, बल्कि तुम्हारा मामला यह है कि तुमने तो ये गुमान किया था कि रसूल और अहले ईमान अपने घरों में या अपने अहलो अयाल की तरफ कभी भी वापस लौट कर नहीं आएंगे। यानी ये बात कि इंसान कभी कोताही का शिकार हो जाए, माल औलाद की मोहब्बत आड़े आ जाए, और इंसान जो है जिहाद व क़िताल या इन्फाक में कमज़ोरी दिखाए, ये मुमकिन है। और इंसान तौबा कर ले, रुजू कर ले, तब मसला नहीं है। लेकिन कहा कि तुम्हारा मसला ये नहीं है, तुम्हें तो ईमान ही नहीं है अल्लाह पर, तुम्हें तो ईमान ही नहीं है रसूल पर, तुम तो ये ख्याल करते थे कि ये लोग जो गए हैं ये कभी ज़िंदा वापस लौट कर नहीं आएंगे। वज़ुयिना ज़ालिका फ़ी क़ुलूबिकुम, और ये ख्यालात तुम्हारे दिलों में खुबो दिए गए थे। वज़न्नतुम ज़न्नस सौ, और तुम बहुत बुरे बुरे गुमान करते थे। वकुन्तुम क़ौमन बूरा, और तुम थे ही तबाह और बर्बाद होने वाले लोग। वमन लम युमिन बिल्लाहि व रसूलिही फ़इन्ना आतदना लिलकाफिरीन सईरा, और जो कोई भी अल्लाह उसके रसूल पर ईमान नहीं लाएगा तो बेशक ऐसे काफिरों के लिए हमने जहन्नुम की आग तैयार कर रखी है। वलिल्लाहि मुल्कुस समावाति वल अर्ज़, और अल्लाह ही के लिए है बादशाही आसमानों की और ज़मीन की। यग़फिरु लिमन यशा व युअज़्ज़िबु मन यशा, वो जिसको चाहता है माफ़ करता है और जिसको चाहता है अज़ाब देता है। व कानल्लाहु ग़फूरर रहीमा, और अल्लाह ताला बख्शने वाला मेहरबान है। सयकूलुल मुखल्लफून इज़न तलक़तुम इला मगानिमा लितअख़ुज़ूहा ज़रूना नत्तबेकुम, अन करीब जो पीछे रह गए थे लोग, जिनको पीछे छोड़ दिया गया था, जब तुम जाओगे गनीमतों की तरफ, जब ऐसे सफ़र पेश आएंगे जहाद के कि जिसमें मालूम होगा कि बग़ैर किसी लड़ाई भिड़ाई की और बग़ैर किसी दिक्कत के बड़ी बड़ी गनीमतें तुम्हें हासिल हो जाएंगी, उस वक्त ये पीछे रहने वाले लोग आएंगे और कहेंगे कि भाई हमें छोड़ दो और हमें भी अपने साथ जाने दो ताकि हम भी तुम्हारे पीछे जाएँ और हम भी गनीमतें हासिल करें। युरीदून अन युबद्दिलू कलाम अल्लाह, ये चाहते हैं कि अल्लाह ताला के कलाम को बदल दें। ख़ास तौर पे अगले साल खैबर का मामला हुआ और वहाँ ज़ाहरी बात है कि बहुत रेजिस्टेंस के बग़ैर जो है बहुत बड़ी गनीमतें और बहुत माल हासिल हुआ। तो कहा कि अल्लाह ताला ने ये तय कर लिया है कि वो लोग के जो आपके हुक्म पर जो है वो उम्रे के लिए नहीं गए थे, इन लोगों को साथ लेकर नहीं जाना, ये लोग इस काबिल हैं कि अब इनको पीछे ही छोड़ दिया जाए। कुल्लन तत्तबिउना कज़ालिकुम क़ालल्लाहु मिन क़ब्ल, ए नबी कह दीजिए तुम हरगिज़ हमारे पीछे ना हो, हमारे साथ ना हो, यही बात अल्लाह ताला ने पहले कही थी। फ़सयकूलुना बल तहसुदूनना, तो फिर ये लोग जो है वो रिच होकर ये कहेंगे कि बल्कि तुम हमसे जलते हो, तुम्हें हमसे हसद है और तुम चाहते हो कि सारा माल तुम ही समेट लो और हमारे हाथ कुछ ना आए। बल कानू ला यफ़क़हूना इल्ला क़लीला, बल्कि इन लोगों का मामला ये है कि ये समझ नहीं रखते मगर थोड़ी। क़ुरान मजीद कई जगह ये बात कहता है कि ये जो मुनाफिक हैं इनको अक़ल नहीं है, इनको समझ नहीं है। ये समझते ये हैं कि हम बहुत समझदार हैं, हमने अपना जान माल बचा लिया, हमने झूठी कस्में खाकर पैगंबर को सहाबे किराम को बेवकूफ़ बना लिया। हालांकि कहा कि इनसे बड़ा बेवकूफ़ खुद कोई नहीं। खुद कुरान मजीद ने कहा ना कि अला इन्नहुम हुमुस सुफहा, इनसे बड़ा बेवकूफ़ कोई नहीं जो दुनिया की थोड़ी सी ज़िंदगी और थोड़ी सी आसाइश के पीछे आखरत की मंजिल खोटी कर रहे हैं। कुल्लिल मुखल्लफीन मिनल आराबी सतुदाउना इला कौमिन उली बासिन शदीदिन तुकातिलूनहुम औ युस्लिमून, ए नबी इनसे कह दीजिए, जो बद्दू और गवार जो पीछे छोड़ दिए गए थे उनसे कहिए कि अभी मौके आएंगे, अन करीब तुम्हें एक ऐसी कौम के ख़िलाफ़ जंग के लिए बुलाया जाएगा जो बहुत सख्त लड़ाई की कुव्वत रखती है, तुम उनसे लड़ोगे या वो मुसलमान हो जाएंगे। अब यहाँ ख़ासतौर पर कुरैश से जो लड़ाई होने वाली थी, ख़ासतौर पर फ़तेह मक्का, उसकी तरफ इशारा है कि ये जो ऐसी चीज़ें हैं कि जहाँ तुम्हें पता है कि कोई लड़ाई भी नहीं होनी और गनीमत मिलनी है, वहाँ जाने को तुम तैयार हो, लेकिन जो है मुशरिकीन से तो मुठभेड़ होगी, वहाँ हम तुम्हें बुलाएंगे। और फिर दो में से एक नतीजा निकलेगा, या तो तुम उनको कत्ल कर दोगे या वो सिपर डाल देंगे या वो मुसलमान हो जाएंगे, क्योंकि मुशरिकीन मक्का या बनी इस्माइल उनके लिए तीसरी ऑप्शन कोई नहीं थी, वो या तो ईमान लाएंगे या मार दिए जाएंगे। हमने सूरह तौबा के शुरू में पढ़ा है ना कि फ़ैज़न सलक़ल अशरुल हुरुम फ़क़्तुल मुशरिकीन हैसू वजदतुमूहुम, तो मुशरिकीन मक्का के हवाले से दो में से एक नतीजा निकलेगा, या तो इनकी गर्दनें मार दी जाएंगी या ये मुसलमान हो जाएंगे। फ़ैन तुतीउ युतिकुमुल्लाहु अजरन हसना, तो अगर तुम इताअत करो तो अल्लाह ताला तुम्हें बहुत अच्छा बदला देगा। वइन ततवल्लौ कमा तवल्लैतुम मिन क़ब्ल युअज़्ज़िबकुम अज़ाबन अलीमा, और अगर तुमने रूगर्दानी की जैसे कि तुम इससे पहले रूगर्दानी करते रहे तो अल्लाह ताला तुम्हें दर्दनाक अज़ाब देगा। लैसा अलल आमा हरजुम वला अलल आरज हरजुम वला अलल मरीज हरज, वो जो अंधा है और जो लंगड़ा है और जो मरीज़ है उस पर कोई इल्ज़ाम नहीं है। अगर वो इस तरह की जंगी मुहिमात पर नहीं जाते तो कोई इल्ज़ाम नहीं, ज़ाहिरी बात है वो माज़ूर हैं। वमन युतिल्लाह व रसूलहु युदखिलहु जन्नातिन तजरी मिन तहतिल अनहार, और जो कोई भी अल्लाह उसके रसूल की इताअत पर कारबंद हो गया तो अल्लाह उसको दाखिल करेगा ऐसे बागात में जिसके दामन में नदियाँ बहती होंगी। वमन यतवल्ला युअज़्ज़िबहु अज़ाबन अलीमा, और जो रूगर्दानी करे अल्लाह उसके रसूल की इताअत से तो अल्लाह ताला उसको दर्दनाक अज़ाब देगा। लक़द रज़ियल्लाहु अनिल मुमिनीन इज़ युबायउनक तहत अश्शजरा, बेशक राज़ी हो गया अल्लाह ताला उन अहले ईमान से जिन्होंने आपसे बैत की दरख्त के नीचे, जो कीकर के दरख्त के नीचे 1400 सहाबा हैं, इसीलिए इसको बैत रिजवान कहते हैं, जिन्होंने आपसे बैत की अल्लाह उनसे राज़ी हो गया। फ़ालिम माफ़ी कुलूबिहिम, तो अल्लाह ताला ने जान लिया जो कुछ के इनके दिलों में था। फ़अनज़ल सकीनत अलैहिम, तो अल्लाह ताला ने उन पर सकीनत की कैफियत जो है वो तारी की। वअसाबहुम फतहन करीबा, और उनको अनकरीब मिलने वाली एक फतह अता कर दी। और ये फतह जो है हुदैबिया को ख़ुद को कहा गया कि ये फतह जो है वो मुबीन है। वह मगानिम कसीरत या खुजू नहा, और ये सहाबा किराम की शान यहाँ बयान हो रही है कि अल्लाह ताला उनसे राज़ी हो गए। 1400 सहाबा थे, तो वो लोग कितने बदकिस्मत हैं जो ये कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दुनिया से रुखसत होने के बाद 12-15 सहाबा के अलावा बाकी सब लोग माज़ अल्लाह उन्होंने दीन छोड़ दिया, उन्होंने अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से गद्दारी की। तो यहाँ तो उन सब के बारे में अल्लाह की रज़ा का ऐलान हो रहा है कि अल्लाह ताला राज़ी हो गया उन अहले ईमान से। वादकुमुल्लाहु मगानिम कसीरतन तखुज़ूनहा, अल्लाह ताला ने वादा किया है तुमसे बहुत गनीमतों का जिनको तुम लोगे। फ़अज्जल लकुम हाज़िही, तो कहा कि एक तो ये फौरी तौर पर तुम्हें हमने पहुँचा दी, एक तो करीब है यानी जो खैबर में तुम्हें मिलने वाली है। वकफ़ अईदियन नासियानकुम, और अल्लाह ताला ने लोगों के यानी मुशरिकीन के हाथ तुमसे रोक दिए, वो तुम्हारे ख़िलाफ़ कोई इकदाम नहीं कर सके। वली तकून आयतल मुमिनीन, और ताकि ये एक निशानी बने अहले ईमान के लिए। व यहदियकुम सिरातम मुस्तकीमा, और ताकि वो तुम्हें चलाए सीधी राह पर। व उखरा लम तक़दिरू अलैहा, और भी कुछ फतह और गनीमतें हैं जिन पर अभी तुम्हें कुदरत हासिल नहीं हुई। क़द अहात अल्लाहु बिहा, वो भी अल्लाह ताला के काबू में है, वो भी अल्लाह तुम्हारी दस्तरस में दे देंगे। वकान अल्लाहु आला कुल्ली शैइन क़दीरा, और बेशक अल्लाह ताला हर चीज़ पर क़ादिर है। इसमें फ़तह मक्का भी मुराद है, और बाद में जो मुसलमानों को फतूहात और गनीमतें मिलने वाली थी उनकी तरफ इशारा है। वलव क़ातलकुमुल लज़ीना कफ़रू लवल्लवुल अदबार, अब कहा कि ऐसा नहीं है कि इस वक्त जो हमने जंग को रोका है तो उसका सबब ये नहीं है कि तुम हार जाते या मुशरिकीन तुम पे गालिब आ जाते। कहा कि ऐसा नहीं है, अगर ये कुफार तुमसे लड़ते लवल्लवुल अदबार तो ये मुँह जो है पीठ फेर के भाग जाते। सुम्मला यजिदूना वलियम वला नसीरा, फिर ये ना कोई हिमायती पाते और ना मददगार। सुन्नतुल्लाहिल्लती कद खलत मिन कबल, ये अल्लाह ताला की सुन्नत है जो चली आ रही है उन लोगों से जो इनसे पहले थे। वलन तजीद अल सुन्नतिल्लाहि तब्दीला, और तुम नहीं पाओगे अल्लाह की सुन्नत को हरगिज़ बदला हुआ। यानी अल्लाह की सुन्नत क्या है कि अल्लाह ताला रसूल और अहले ईमान को गालिब करते हैं और रसूल के मुखालिफिन को बर्बाद करते हैं। वहुवल्लज़ी कफ़ा अईदियहुम अनकुम व अईदियकुम अनहुम बिबत्नी मक्का मिन बादी अन असफ़रकुम अलैहिम, और वही अल्लाह है जिसने इनके हाथों को तुमसे रोक दिया, तुम्हारे हाथों को उनसे रोक दिया मक्का शहर के बीचों बीच, इसके बाद कि उसने तुम्हें उन पर गलबा दे दिया था। यानी वही बात कि अगर इस वक्त भी लड़ाई हो जाती तो मुसलमानों को फैसला कुन गलबा मिल जाता, तो फिर क्यों रोका गया, उस आगे सबब बयान हो रहा है। वकान अल्लाह बिमा तअमलून बसीरा, और जो कुछ तुम अमल करते हो अल्लाह उसको देख रहा है। हुमुल्लज़ीना कफरू व सद्दूकुम अनिल मस्जिदिल हराम वल हदय माकूफन अन यबलुगा महिल्ला, यही लोग हैं जिन्होंने कुफर किया और रोका तुम्हें मस्जिद हराम से, और वो जो कुर्बानी के जानवर हैं जिनको कहा गया था कि वो जाएंगे यानी हरम में, उनको रोक दिया कि वो अपने महल तक पहुँचें, यानी मीना में जाके कुर्बानी होती है, कहा कि इनको रोक दिया गया, और कहा कि असल में ये तो मुस्तहिक अजाब हो चुके, यानी इन पर तो अजाब ड्यू हो चुका, अब क्यों नहीं अजाब नाजिल किया इस वक्त। वलौला रिजालुम मुमिनूना व निसाउम मुमिनातुन लम तालमूहुम अन ततऊहुम, अगर ना होते अहले ईमान मर्द और अहले ईमान औरतें जिनको तुम नहीं जानते, जिनके बारे में तुम बेखबर थे, कि तुम उनको कुचल डालोगे। यानी बहुत से ऐसे लोग थे जो अपने किसी उज़र की वजह से, कमज़ोरी की वजह से ईमान तो ला चुके थे लेकिन वो हिजरत करके आ नहीं सके थे। कहा कि इस वक्त अगर जंग हो जाती तो वो बहुत से अहले ईमान मर्द और औरतें वो भी लपेट में आ जाते। फ़तुसीबकुम मिनहुम मारतुम बिग़ैर इल्म, तो फिर तुम पर पहुँच जाता, तुम पर जो है तुम उन पर जा पड़ते और ला इल्मी में तुम पर इल्ज़ाम आ जाता, तुम पर तुम्हारे ऊपर ये आता कि तुमने जो है बेखबरी पे उनके साथ ज्यादती कर ली। लियुदखिलल्लाहु फी रहमतिही मन यशा, अल्लाह ताला ने मोहलत दी है, वक्त दिया है, क्यों, ताकि अल्लाह ताला दाखिल कर ले अपनी रहमत में जिसको चाहे, यानी वो लोग भी बच जाएँ और अभी कुछ वक्त मिल जाए ताकि जो लोग वहाँ पर अहले मक्का में से मुशरिकीन हैं जिनके अंदर खैर है वो भी ईमान ले आएँ, ताकि मुशरिक की हैसियत से मारे ना जाएं बल्कि मुसलमान की हैसियत से जो है अल्लाह के पास जाएं। लउ तज़य्यलू लअज़्ज़बनल्लज़ीना कफ़रू मिनहुम अज़ाबन अलीमा, अगर वो लोग एक तरफ हो जाते یعنی بالکل جیسے سیگریگیشن ہو جاتی ہے کہ اہل ایمان بالکل سائڈ پہ ہوتے, تو کہا کہ ہم ان لوگوں کو عذاب دیتے ان میں سے جنہوں نے کفر کیا ہے, دردناک عذاب. یعنی اگر یہ بالکل الگ الگ ہو جاتے, اور اس طرح میں نے پہلے عرض کیا ہے نا کہ ایک تو ہوتا ہے کہ رسولوں کے حوالے سے جو عذاب آتا ہے نا, تو اس میں سارے لوگ لپیٹ میں آتے ہیں جنہوں نے انکار کیا, اور اہل ایمان بچا لیے جاتے ہیں. باقی دنیا میں عام جو تنبیہات آتی ہیں, جھنجھوڑنے کے جو عذاب آتے ہیں, اس میں سب لوگ لپیٹ میں آ جاتے ہیں. تو اتنا اہتمام کیا کہ اگر اس وقت کوئی لڑائی ہو جاتی تو بہت سے وہ لوگ جو صاحب ایمان تھے وہ جو ہے لپیٹ میں آ جاتے. کیونکہ آپ دیکھیے ویسے کیا ہوتا تھا کہ آسمان سے یا زمین سے کوئی عذاب آتا تھا تو رسول اور اہل ایمان کو بالکل نکال کے باہر کر دیا جاتا تھا, پھر عذاب آتا تھا. یہاں ایسا عذاب نہیں آیا, یہاں عذاب آیا تلواروں کے ذریعے, قاتلوہم یعذبہم اللہ بأیدیکم. تو اللہ تعالیٰ نے بہت زیادہ اہتمام کیا کہ بالکل اس طرح کی سیگریگیشن ہو جائے کہ گویا ایک بھی فالتو آدمی نہ مارا جائے, وہی مارا جائے اس عذاب میں کہ جو اس کا مستحق ہے. اس جعل الذین کفروا فی قلوبہم الحمیت حمیت الجاہلیہ, اور جب کر دی اللہ تعالیٰ نے رکھ دی ان کافروں کے دل میں حمیت, وہ حمیت جو جاہلیت کی حمیت ہے, نادانی کی ضد ہے, اور وہ اسی ضد کی وجہ سے انہوں نے صحابہ کرام کو روکا. فانزل اللہ سکینتہ علی رسولہ, تو اللہ تعالیٰ نے سکینت نازل کی اپنے رسول پر بھی, وعلی المؤمنین, اور اہل ایمان پر بھی. یعنی بہت اشتعال انگیز حالات تھے, لیکن اللہ تعالیٰ نے رسول پر بھی سکینت نازل کی اور اہل ایمان پر بھی. والزمہم کلمۃ التقوی, اور ان کو قائم رکھا کلمہ تقویٰ پر, یعنی ان پر تقویٰ کا کلمہ ان پر اتار دیا, ان کو اس پہ لازم کر دیا. یعنی صحابہ کرام جو یہ کلمہ کہا کرتے تھے کہ رضیت باللہ ربًا وبالاسلام دیناً وبمحمد نبیا, ہم راضی ہو گئے اللہ پر بطور رب, ہم نے اس کو مان لیا اسلام کو بطور دین کی, اور محمد صلی اللہ علیہ وسلم کو بطور نبی اور رسول کے. وکانو احق بہا واہلہا, اور یقیناً صحابہ کرام اس کے لائق بھی تھے اور اس کے اہل بھی تھے. یعنی صحابہ کرام واقعتاً اس قابل تھے کہ اللہ تعالیٰ ان کو جو ہے کلمہ تقویٰ عطا کرتا. وکان اللہ بکل شعین علیمہ, اور بے شک اللہ تعالیٰ ہر چیز کا علم رکھتا ہے. لقد صدق اللہ رسولہ الرؤیا بالحق, بے شک اللہ تعالیٰ نے سچ کر دکھایا رسول کے خواب کو حق کے ساتھ. وہ کیا خواب تھا کہ اللہ کے رسول صلی اللہ علیہ وسلم اور صحابہ کرام عمرہ کر رہے ہیں. لتدخلن المسجد الحرام ان شاء اللہ آمنین, کہ تم ضرور بھی ضرور داخل ہوگے مسجد حرام میں اگر اللہ نے چاہا, حالت امن میں, بغیر کسی پریشانی کے, تنگی کے, نچنت ہو کر. محلقین رؤوسکم و مقصرین, تم میں سے بعض ایسے ہوں گے کہ جو سر اپنے مونڈ دیں گے, اور بعض ایسے ہوں گے کہ جو قصر کریں گے, سر جو ہے اس میں جو ہے بال کٹوائیں گے. دونوں آپشنز ہوتی ہیں حج اور عمرے میں. نبی اکرم صلی اللہ علیہ وسلم نے لیکن بہرحال جو حلق ہے اس کو پسند کیا. آپ نے دعا کی اللہم اغفر للمحلقین, تو کسی نے کہا کہ وللمقصرین, پھر آپ نے کہا اللہم اغفر للمحلقین, پھر کسی نے کہا والمقصرین, پھر تیسری مرتبہ آپ نے کہا اللہم اغفر للمحلقین, پھر کسی نے, پھر چوتھی مرتبہ آپ نے کہا کہ اللہم اغفر للمقصرین. یعنی تین درجے ان کو آگے رکھا ہے, جو یعنی جو حلق کرواتے ہیں, سر منڈواتے ہیں, ان کا درجہ زیادہ بڑا ہے ان لوگوں سے جو بال کٹرواتے ہیں. لا تخافون, اور وہ داخل ہوں گے بغیر کھٹکے کے, بغیر خوف کے. فعلم ما لم تعلمون, تو اس نے وہ جان لیا جو تم نہیں جانتے. فجعل من دون ذلك فتحا قریبا, اور اس نے تمہارے لیے ایک پہلی, یعنی اس سے پہلے, یعنی فتح مکہ سے ورے ایک فتح قریب عطا کر دی. ایک تو فتح مکہ ہوگی, لیکن کہا کہ اس سے پہلے ایک فتح قریب عطا کر دی صلح حدیبیہ کی شکل میں. یعنی تم نہیں جانتے, تم اس کو پسپائی سمجھ رہے ہو, لیکن اللہ جانتا ہے کہ یہ پسپائی نہیں ہے بلکہ یہ فتح قریب ہے اور فتح مبین ہے. هو الذي ارسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله, وہی ہے اللہ جس نے بھیجا اپنے رسول صلی اللہ علیہ وسلم کو الہدا دے کر, ودین الحق, اور سچا دین دے کر. ليظهره على الدين كله, تاکہ وہ غالب کر دے اس کو تمام ادیان پر. وکفا باللہ شہیدا, اور اللہ کافی ہے بطور گواہ. یہ پہلی بھی سورہ توبہ میں بھی آ چکی ہے کہ یہ دین جو ہے اللہ کے رسول صلی اللہ علیہ وسلم نے بالفعل جو ہے قائم کیا جزیرہ نما عرب تک, اس کے بعد یہ پھیلتا رہا, اور ویسے بالقوا یہ غالب ہے اپنے استدلال کی بنیاد پر, اپنی حقانیت کی بنیاد پر. لیکن بہرحال مسلمانوں کی ذمہ داری ہیں کہ اس کو بالفعل جو ہے دنیا میں بھی غالب کرے, اور یہ بشارتیں بھی ہیں کہ قیامت سے پہلے پوری دنیا پر جو ہے وہ اظہار دین ہوگا. محمد الرسول اللہ, محمد صلی اللہ علیہ وسلم اللہ کے رسول ہیں. والذین معہ, اور جو لوگ ان کے ساتھ ہیں یعنی صحابہ کرام. اشداء علی الکفار رحماء بینہم, یہ کافروں پر بہت زوراور ہیں، بہت چڑے ہوئے ہیں، اور آپس میں بہت رحیم ہیں، ان کے دل آپس میں بہت ہی نرم. تو یہ ان کی شان جو ہم پیچھے بھی پڑھ چکے ہیں کہ اذلت علی المؤمنین اعزت علی الکافرین، اہل ایمان کے سامنے دبے ہوئے ہیں اور کفار پر چڑھے ہوئے ہیں. تراہم رکعان سجدا، تم ان کو دیکھتے ہو کہ یہ رکوع کی حالت میں بھی ہیں، سجدے کی حالت میں بھی ہیں. یبتغون فضلا من اللہ ورضوانا، اللہ کا فضل تلاش کرتے ہیں اور اس کی رضا کے جویا ہوتے ہیں. سیماہم فی وجوہہم من اثر السجود، تم دیکھو گے ان کے چہروں پر سجدوں کے اثرات، یعنی وہ جو ایک نور ہوتا ہے چہرے پر عبادات کے حوالے سے، کہا کہ تم ان کو دیکھو گے. ذالک مثلہم فی التورات، یہ ہے مثال ان کی جو تورات میں آئی ہے، یعنی یہ والی جو مثال جو پہلے بیان ہوئی ہے تورات میں، رسول اللہ صلی اللہ علیہ وسلم نبی آخر الزمان کے ساتھیوں کی یہ شان بیان ہوئی ہے. وہ مثلہم فی الانجیل، اور ان کی وہ مثال جو انجیل میں آئی ہے وہ کیا ہے؟ کزر ان اخرج شطعہ، کہا کہ پھر جیسے کھیتی ہے جس نے اپنی سوئی نکالی، فآزرہ پھر اس نے اپنے آپ کو سہارا دیا، فاستغلظ پھر وہ سخت ہوئی، فاستوى علی سوقی اور پھر اپنی نال پر اپنے تنے پر پوری طرح مضبوط ہو گئی. یعجب الزراع لیغیظ بہم الکفار، یہ جو کھیتی ہے یہ کھیتی والے کو، جو کسان ہے اس کو بہت خوش آتی ہے، اس کو یہ کھیتی دیکھ کر خوشی ہوتی ہے. لیغیظ بہم الکفار، تاکہ وہ اس کے ذریعے جلائے کافروں کے دلوں کو. یعنی اب صحابہ کرام کی شان بیان ہو رہی ہے، اور اس میں یہ بھی بتایا جا رہا ہے کہ یہ سب تدریج سے ہوگا. بار بار جو کہا جا رہا ہے کہ اللہ تعالیٰ کے پاس تو آسمانوں اور زمین کے لشکر ہیں، چاہے تو امر کن سے ہر چیز اللہ کے دین کو غالب کر دے، لیکن کہا کہ دنیا میں قدم قدم چل کے نتائج نکلتے ہیں. چھوٹی سی جماعت تھی صحابہ کرام کی، ایک دو تین چار اس طرح لوگ بڑھتے رہے، مکے میں 300-400 میکسیمم لوگ ہوں گے، اس کے بعد پھر مدینہ میں آ کے آہستہ آہستہ مسلمانوں کا غلبہ ہوا. تو کہا کہ یہ جو فصل اگ رہی تھی اور بڑھ رہی تھی اور لہلہا رہی تھی، تو یہ جو اس کے کسان ہیں جنہوں نے بیج بویا ہے، یعنی محمد رسول اللہ صلی اللہ علیہ وسلم، ان کو یہ دیکھ کر بہت خوشی ہوتی ہے. اور اس سے کیا ہوتا ہے؟ جو کفار ہیں ان کے دل کے اندر آگ لگتی. اسی لیے امام مالک علیہ رحمہ نے لکھا ہے کہ جو لوگ، جو بدبخت گرو جس کو صحابہ کرام کی جماعت کو دیکھ کے جس کے اندر غیظ و غضب پیدا ہوتا ہے، اور جو صحابہ سے بغض رکھتا ہے وہ کافر ہے. لیغیظ بہم الکفار، یعنی صحابہ کی فصل لہلاتی دیکھ کر جس کے اندر کڑن پیدا ہوتی ہے، جو صحابہ پہ تبرہ کرتا ہے، اس آیت کی ذیل سے وہ کہتے ہیں کہ وہ کافر ہے. وعد اللہ الذین آمنوا وعملوا الصالحات منہم مغفرۃ واجرا عظیما، اللہ تعالیٰ نے وعدہ کیا ہے ان لوگوں سے جو ایمان لائے اور نیک اعمال کیے ان میں سے، منہم مغفرۃ واجرا عظیما، ان کے لیے مغفرت ہے اور بہت بڑا اجر ہے. سورۃ الحجرات، بسم اللہ الرحمن الرحیم. یا ایھا الذین آمنوا لا تقدموا بین یدی اللہ ورسولہ، یہ سورہ حجرات ہے. اس میں ایک تو نبی اکرم صلی اللہ علیہ وسلم، ان کے حوالے سے کچھ آداب کا تذکرہ ہے، اور پھر ایک مسلم سماج کے اندر جو چیزیں خرابی پیدا کرنے والی ہیں ان کا تذکرہ ہے، اور پھر وہ لوگ کے جو مسلمان ابھی ہو گئے تھے کسی دباؤ سے، یا کسی جو ہے پوری قوم مسلمان ہو گئی تو ساتھ وہ بھی مسلمان ہو گئے، لیکن ابھی ایمان ان کے دل میں داخل نہیں ہوا تھا، ان کا تذکرہ ہے. اور پھر اس کے ذیل میں بتا دیا گیا کہ اصل میں حقیقی مومن کون ہے. یا ایھا الذین آمنوا لا تقدموا بین یدی اللہ ورسولہ، اے وہ لوگوں جو ایمان لائے ہو، اللہ اس کے رسول سے آگے نہ بڑھو. یعنی اللہ اس کے رسول نے جو لمٹس طے کر دی ہیں، جو بات طے کر دی ہے، اس سے آگے نہ بڑھو، انفرادی سطح پر بھی، اجتماعی سطح پر بھی. وَاتَّقُوا اللَّهَ، دیکھو اللہ کا تقوی اختیار کرو. ان اللہ سمیع علیم، بے شک اللہ تعالیٰ سننے والا جاننے والا ہے. ہمارے ہاں چونکہ آپ کو معلوم ہے جو جدید لوگ ہیں ان کے ہاں اجتہاد کا لفظ بہت پاپولر ہے، اجتہاد ہونا چاہیے، اجتہاد ہونا چاہیے. اور اگر آپ ان سے پوچھ لینا اجتہاد کا مطلب کیا ہے، تو اجتہاد کا مطلب یہ ہوتا ہے کہ بنیادی دین میں ہی تبدیلی ہونی چاہیے. یہ نمازیں اب پانچ ہیں یا اب وارے میں نہیں ہیں، زکوٰۃ یہ سے بہت زیادہ ہے یا کم ہے، اس کو ٹھیک کر لیا جائے، اور یہ جو شراب وغیرہ ہے یہ اب مشکل ہے اس کو چھوڑنا، اور باقی بھی جو احکامات ہیں اب یہ ہمارے بس کے نہیں ہیں. تو اجتہاد ہونا چاہیے. تو اجتہاد وہاں ہوتا ہے جہاں اللہ اس کے رسول کا حکم نہ ہو، جہاں خاموشی ہو. نصوص میں کوئی اجتہاد نہیں ہوتا. تو کہا کہ اللہ اس کے رسول سے آگے نہ بڑھو، بے شک اللہ تعالیٰ سننے والا اور جاننے والا ہے. یا ایھا الذین آمنوا لا ترفعوا اصواتکم فوق صوت النبی، اے وہ لوگوں جو ایمان لائے ہو، اپنی آوازوں کو نبی کی آواز سے بلند مت کرو. ولا تجہروا لہ بالقول، اور آپس ان کے ساتھ ایسی آواز میں گفتگو نہ کرو اونچی آواز میں. کجہری بعضکم لبعضن، جیسے تم ایک دوسرے کے ساتھ اونچی آواز میں گفتگو کرتے ہو. ان تحبط اعمالکم وانتم لا تشعرون، مبادا تمہارے تمام اعمال ضائع ہو جائیں اور تمہیں شعور تک نہ ہو. अब यहाँ इतनी बड़ी जो एक अंदेशा बताया जा रहा है, ये किसी बज़ाहिर जो है वो कबीरा गुनाह पर नहीं है, बल्कि इस पर है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से आवाज़ बुलंद ना हो जाए। और असल में ये वही लोग थे, वो जो बद्दू किस्म के लोग हैं, जाहिल उजड़ किस्म के लोग हैं, रसूलुल्लाह सल्लम के पास आते थे और जैसे आपको समझाने की कोशिश करते थे, यानी बज़ाहिर तो ऐसे लग रहा है कि आपके पास आए हैं इताअत करते हुए और आपसे सीखना चाहते हैं, लेकिन जैसे आपको डिक्टेट करना चाहते हैं और आपको समझाना चाहते हैं। तो कहा कि ये रवैया इख्तियार रसूल के साथ न करो। सैयदना उमर रज़ी अल्लाह तआला अन्हु, उनकी आवाज़ बुलंद थी, इस आयत के नाजिल होने के बाद उन्होंने आवाज़ इतनी हल्की कर ली कि लोगों के लिए सुनना दुश्वार हो गया। एक साहिब थे साबित इब्ने कैस, जो ख़तीब थे, बहुत रहबत जो ख़तीब लोग होते हैं उनकी आवाज़ बुलंद होती है, तो रसूलुल्लाह सब ने उनको देखा कि कुछ दिनों से आ नहीं रहे मजलिस में, तो आपने कहा भाई क्या मामला है साबित का? तो सैयदना साद, क्या कोई बीमार हैं? तो सैयदना साद इब्ने मुआज़ ने कहा कि मेरे पड़ोसी हैं, मुझे उनमें कोई बीमारी तो नहीं लगती, लेकिन बादल में पूछ के बताऊँगा। तो वो गए उनके पास, तो घर में गए तो पता लगा कि बिल्कुल सर निवाड़े बैठे हुए हैं, सर झुका के, बहुत ही जो है वो शर्मिंदा से। कहा कि भाई क्या मामला है, तुम आते नहीं? कहा कि भाई मैं तो बिल्कुल ही काफिर हो गया और मेरी तो आवाज़ इतनी बुलंद है, अल्लाह के नबी से आवाज़ ऊंची हो जाती है, मेरे तो तमाम आमाल अकारत हो गए और मैं तो लगता है कि जहन्नुमी हूँ। तो रसूलुल्लाह सल्लम को जाकर जब बताया सैयदना साद इब्ने मुआज़ ने, तो कहा कि नहीं नहीं उनसे कहो कि वो बिल्कुल जहन्नुमी नहीं है, इन्नहु मिन असहाबिल जन्ना, वो तो जन्नती आदमी। और फिर ज़ाहिर बात, सैयदना अनस कहते हैं कि हम उस आदमी को देखते थे चलता फिरता जिसको रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जन्नत की बशारत दे दी। तो कहा कि अपनी आवाज़ बुलंद न करो। ज़ाहिर बात है, इसका ये मतलब भी है कि आज हम कहीं गुफ्तगू कर रहे होते हैं, कोई डिबेट हो रही होती है, तो कोई हदीस पेश हो जाती है, रसूलुल्लाह सल्लम की कोई बात सामने रखी जाती है, और ये भी होता है बाज़ औक़ात कि कई दफ़ा रिवायतें जाली भी होती हैं, जो लोग जो हैं ऐसे ही सुना देते हैं, लेकिन चाहे हम ये समझें कि ये रिवायत ठीक नहीं भी है, तब भी उस वक्त खामोश हो जाएँ कि अल्लाह के नबी की बात आ गई है, अब हम अपनी आवाज़ बुलंद नहीं करेंगे। ये बाद में तहकीक होती रहेगी कि वो रिवायत है भी या नहीं है, वो अलग बहस है। इन्नल लज़ीन यगुद्दून अस्वातहुम इन्द रसूलिल्लाहि उलाइकल लज़ीन इम्तहनल्लाहु क़ुलूबहुम लित्तक़्वा, बेशक वो लोग कि जो अपनी आवाज़ों को पस्त रखते हैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सामने, ये वो लोग हैं जिनके दिलों की जाँच कर ली अल्लाह ताला ने तक़्वा के लिए। ये ऐसे ही नहीं है, सहाबे किराम को जो नवाज़ा गया है तो कहा कि अल्लाह ताला ने देखा है कि इनके दिल इस काबिल थे कि अल्लाह इनको तक़्वा अता करे। लहुम मग़फ़िरतुन व अज्रुन अज़ीम, इनके लिए मग़फ़िरत है और बहुत बड़ा अजर है। इन्नल लज़ीना युनादूनका मिन वराइल हुजुराति अक्सरुहुम ला याक़िलून, अब यही बद्दू किस्म के गवार लोग आते थे और रसूलुल्लाह सल्लम की हुजरों से बाहर खड़े होकर जो ऊँची ऊँची आवाज़ में पुकारने लगते थे आपको। तो कहा कि वो लोग के जो हुजरात के पीछे से, दीवारों के पीछे से आपको ऊँचा पुकारते हैं, अक्सरुहुम ला याक़िलून, इनकी अक्सरियत अक़ल से काम नहीं लेती। वलव अन्नहुम सबरू हत्ता तख़रुज इलैहिम लकान खैरल लहुम, और अगर ये कुछ देर सब्र कर लें यहाँ तक कि आप ख़ुद बाहर उनके पास तशरीफ़ ले आएँ तो ये इनके लिए बेहतर है। वल्लाहु गफूरुर रहीम, और अल्लाह बख्शने वाला रहम करने वाला है। चूँकि ये गलती हो रही है गवारपने की वजह से, ना समझी में, तो इस वजह से अल्लाह माफ़ कर रहा है, वरना अगर पैगंबर की तौहीन का इरादा है तो फिर बहुत सख्त अज़ाब का अंदेशा है। या अय्युहल्लज़ीना आमनू इन जाअकुम फासिकुन बिनबइन फतबय्यनू, ए वो लोगों जो ईमान लाए हो, जब तुम्हारे पास कोई फासिक और बदकार आदमी कोई बड़ी ख़बर लेकर आए तो तहकीक कर लिया करो। अन तुसीबु कौमन बि जहालतिन, मबादा कि तुम किसी कौम पर लाइल्मी में जा पड़ो, फतुसबिहु आला मा फ़ालतुम नादिमीन, और फिर बाद में जो कुछ तुमने किया है उस पर नादिम हो। ये पीछे अभी हम पढ़ चुके हैं कि जब भी इनके पास कोई अमन की या खौफ की खबर आती है तो इसको फैला देते हैं, अफवाहें फैलाते हैं, और कहा कि अगर वो इसको लौटा दे अल्लाह के रसूल की तरफ या उन लोगों की तरफ जो इस्तिंबात की सलाहियत रखते हैं तो ये इनके लिए बेहतर था। तो कहा कि इस तरह के लोगों से बचो, इस तरह की अफवाहें फैलाते हैं कि फ़लाँ कबीला जो है वो हमला करने के लिए पर तोल रहा है, और तुम हो सकता है कि फिर प्रीएम्प्टिव अटैक कर लो और बाद में पता लगे कि भाई ऐसा तो उनका इरादा ही नहीं था, तो बाद में तुम्हें नदामत हो। तो कहा कि इनकी तहकीक कर लिया करो। इसी तरह की रिवायात को हमारे यहाँ मुस्तदल बनाया गया है, ये जो रावियों की छान फटक है, वो जो जरह तादील की गई है उसमें इसका भी जो है वो आया है कि भाई अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम जो हैं उनकी बातें, उनकी भी तहकीक करनी चाहिए। और ये बहुत कंट्रोवर्शियल मसला हो गया था जब लोगों ने मजम्मत की, आइम्मा ने मुख्तलिफ रावियों को कंडेम किया, तो जो हमारे यहाँ अजीब तरह से आबिद जाहिद किस्म के लोग होते हैं उन्होंने कहा कि ये तो गीबत कर रहे हैं। तो कहा कि नहीं, ये गीबत नहीं है। एक साहब ने कहा एक इमाम से कि क्या तुम्हें इससे डर नहीं लगता कि ये लोग जिनकी तुम मजम्मत करते हो, जिनको तुम मजरूह करार देते हो, ये तुम्हारा गरीबान पकड़ लें क़यामत के दिन? तो उन्होंने कहा कि ये लोग मेरा गरीबान पकड़ लें ये मेरे लिए हल्की बात है, इससे कि अल्लाह के रसूल मेरा गरीबान पकड़ लें। کہ تم نے میری باتوں کو جھوٹے اور لپاٹیوں سے قبول کیوں کر لیا؟ تو یہ ایک دینی ذمہ داری ہے جس کی وجہ سے ہم لوگوں پر جو ہے وہ جرح و تعدیل کا عمل کرتے ہیں. وَعَلَمُوا أَنَّ فِيكُمْ رَسُولَ اللَّهِ، جان لو تمہارے درمیان اللہ کے رسول ہیں. یعنی یہ وہی بات ہے کہ جو لوگ آ رہے ہیں اور آ کے رسول اللہ صلی اللہ علیہ وسلم کو ڈکٹیٹ کرانے کی کوشش کر رہے ہیں، آپ پر غلبہ پانے کی کوشش کر رہے ہیں، کہا کہ یہ کوئی حاکم نہیں ہے عام، یہ کوئی عام حکمران یا کوئی فاتح نہیں ہے دنیاوی فاتح، یہ اللہ کے رسول ہیں، ان کے ساتھ معاملہ کرتے وقت احتیاط کرو. اور یہ بات گویا باقی صحابہ سے بھی کہی جا رہی ہے، کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم آپ جو ہیں وہ باپ بھی ہیں، آپ جو ہیں وہ دوست بھی ہیں، آپ شوہر بھی ہیں، لیکن سب سے کہا جا رہا ہے کہ آپ کی سب سے بڑی حیثیت کیا ہے کہ آپ اللہ کے رسول ہیں. اور اس بات کو سمجھنا چاہیے، ہمارے ہاں چونکہ ہم بعض اوقات مغرب سے بہت مغروب ہو جاتے ہیں کہ مغرب کے لوگ ہیں اللہ کے رسول صلی اللہ علیہ وسلم کو، ویسٹ کے بہت سے بڑے بڑے لوگ ہیں وہ آپ کی تعریفیں کرتے ہیں، آپ کی جو جنگی اسٹریٹجی ہے اس کی تعریف کرتے ہیں، کبھی آپ کی ڈپلومیسی کی تعریف کرتے ہیں، کبھی آپ کی وار اسٹریٹجی جو ہے اس کی تعریف کرتے ہیں، کبھی اور معاملات میں آپ کے جو حکمرانی کے معاملات ہیں اس میں تعریفیں کرتے ہیں، اور ہم بھی بہت خوش ہوتے ہیں اور ہونا چاہیے. رسول اللہ صلی اللہ علیہ وسلم کی جو بھی شان بیان کرے، تعریف کرے، تو ہمیں خوشی ہونی چاہیے، لیکن کسی ٹریپ میں نہیں آنا چاہیے. اصل بات یہ کہ اللہ کے رسول سب سے پہلے اور سب سے آخر میں اللہ کے رسول ہیں. جس طرح یہود تھے وہ بھی یہی کرتے تھے نا کہ ہاں آپ بڑے ٹھیک ہیں، اچھے ہیں، فلاں ہیں، ڈھما ہیں، لیکن رسول نہیں ہیں آپ. تو یہی لوگ جو بہت تعریفیں کرتے ہیں، تو کہا کہ اتنی اصل مسئلہ کیا ہے کہ اللہ کے رسول رسول اللہ ہیں، اصل اعتراف یہ ہونا چاہیے، اور یہی آپ کی سب سے بڑی حیثیت ہے. اور جو آدمی اس کو نہیں مانتا، پھر باقی چاہے جو بھی تعریف کے ڈونگرے وہ برساتا رہے، اس کی کوئی خاص اہمیت نہیں ہے. لو یوتیوکم فی کثیر من الامر لعنتم، اگر بہت سے معاملات میں، زیادہ تر معاملات میں وہ تمہاری بات مان لیں تو تم مشکل میں پڑ جاؤ گے. یعنی تم جو تجویزیں دے رہے ہو، تم جو ہے جلد بازی میں آ کر اور فضول باتیں کرتے ہو، رسول اللہ صلی اللہ علیہ وسلم کو تمہارے مفادات کا تم سے زیادہ خیال ہے. حدیث علیکم، تو کہا کہ ان پر معاملات کو چھوڑ دو. ولیکن اللہ حبب علیکم الایمان، لیکن اللہ تعالیٰ نے تمہارے لیے محبوب کر دیا ہے ایمان کو. وزینہ فی قلوبکم، اور کھبا دیا ہے اس کو تمہارے دل میں، مزین کر دیا ہے تمہارے دلوں میں. وکرہ الیکم الکفر والفسوق والعصیان، اور ناگوار کر دیا ہے تمہارے لیے کفر کو اور فسوق کو اور عصیان کو. اولئک ہم الراشدون، یہی لوگ ہیں کہ جو ہدایت والے ہیں، رشد والے ہیں. اب یہاں کہا کہ بھائی جو صحابہ کرام ہیں ان کی تعریف ہو رہی ہے کہ اللہ تعالیٰ نے تمہارے لیے ناپسندیدہ قرار دے دیا کفر کو. اور فسوق، فسوق کا تعلق نافرمانی سے ہے، گناہ سے ہے، اور اس کا تعلق اللہ سے زیادہ ہے. اور عصیان کا تعلق رسول کی نافرمانی سے زیادہ ہے. تو کہا کہ یہ وہ لوگ ہیں کہ جو کفر سے بھی بری ہیں، اللہ کی نافرمانی سے بھی بری ہیں، اور رسول اللہ صلی اللہ علیہ وسلم کی نافرمانی سے بھی بچے ہوئے ہیں. فضلا من اللہ ونعما، اور یہ ان کی ظاہری بات ہے، اپنے بس کی بات نہیں ہے، یہ اللہ کا فضل اور اس کا احسان ہے. واللہ علیم حکیم، اور اللہ تعالیٰ جاننے والا، حکمت والا ہے. وَإِن طَائِفَتَانِ مِنَ الْمُؤْمِنِينَ اقْتَتَلُوا فَأَصْلِحُوا بَيْنَهُمَا، اور اگر اہل ایمان کے دو گروہ آپس میں لڑ پڑیں تو ان کے درمیان صلح کرا دیا کرو. یعنی اگر دو قبیلے لڑ پڑیں اور ایک بڑی امت کی کوئی باڈی موجود ہے، تو کوئی بڑا نظم اجتماعی ہے، تو اس کو انڈیفرنٹ نہیں رہنا، بلکہ ان کے درمیان صلح کرانی ہے. فَإِن بَغَتْ إِحْدَاهُمَا عَلَى الْأُخْرَى، تو اگر تم دیکھو کہ ان میں سے ایک گروہ دوسرے پر سرکشی کر رہا ہے، زیادتی کر رہا ہے، فَقَاتِلُوا الَّتِي تَبْغِي حَتَّى تَفِيءَ إِلَى أَمْرِ اللَّهِ، تو کہا کہ لڑو اس کے ساتھ جو زیادتی کر رہا ہے، یہاں تک کہ وہ اللہ کے فیصلے کی طرف آ جائے. یعنی پیچ اپ کرانے کی کوشش کرو، صلح کرانے کی کوشش کرو، لیکن تم دیکھو کہ وہ زیادتی ہی کرتا چلا جا رہا ہے، تو باقاعدہ فزیکل قتال کرو، اس کو حق کی راہ پر لے کر آؤ. فَإِن فَاءَتْ فَأَصْلِحُوا بَيْنَهُمَا بِالْعَدْلِ وَأَقْسِطُوا، پھر جب وہ آ جائے، حق پر آ جائے، اللہ کے حکم پر آ جائے، تو اب ان کے درمیان جو ہے صلح کرا دو عدل و قسط کے ساتھ. یعنی پھر ایسا نہ ہو کہ پھر جو ہے جو مظلوم ہے اس کو ظالم بنا دو، پھر دوسری طرف جو ہے وہ سوئنگ چلی جائے. ان اللہ یحب المقسطین، بے شک اللہ تعالیٰ محبت کرتا ہے عدل و انصاف کرنے والوں کو. اس سے یہ بات بھی واضح ہو جاتی ہے کہ اجتہادی معاملات میں اور دنیاوی معاملات میں غلط فہمی کی بنیاد پر ممکن ہے کہ مسلمان مسلمان کے ساتھ لڑ پڑے، یہاں تک کہ قتال کی نوبت آ جائے. اسی لیے ہم دیکھتے ہیں جو مشاجرات صحابہ ہے، اس کے بارے میں بھی اہل سنت کی یہی رائے ہے کہ وہ جو معاملات تھے وہ سرکشی کی بنیاد پہ نہیں تھے، وہ زیادتی کی بنیاد پہ نہیں تھے، وہ اجتہادی معاملہ تھا. ان میں سے ایک گروہ جو ہے مجتہد مصیب تھا، ایک گروہ مجتہد مختی تھا. ان نمل منون اخبۃن، تمام اہل ایمان آپس میں بھائی بھائی ہیں. فاصلحوا بین اخویکم، تو اپنے بھائیوں کے درمیان صلح کرا دیا کرو، وَاتَّقُوا اللَّهَ لَعَلَّكُمْ تُرْحَمُونَ، اور اللہ کا تقوی اختیار کرو تاکہ تم پر رحم کیا جائے۔ اب آگے مسلمانوں کی جو معاشرتی زندگی ہے اس سے متعلق کچھ باتیں بتائی جا رہی ہیں جو مسلمانوں کے دلوں کو آپس میں پھاڑنے والی ہیں، نفرت پیدا کرنے والی ہیں، اس کی طرف تنبیہ کی جا رہی ہے۔ یا ایھا الذین آمنوا لا یسخر قوم من قوم عسى ان یکونوا خیرا منھم، اے وہ لوگوں جو ایمان لائے ہو تم میں سے کچھ مرد کچھ دوسرے مردوں کا مذاق نہ اڑائیں، تمسخر نہ کریں، ہو سکتا ہے کہ جن کا مذاق اڑایا جا رہا ہے وہ ان سے بہتر ہوں۔ ولا نساء من نساء، اور نہ کوئی عورتیں دوسری عورتوں کا مذاق اڑائیں، عسى ان یکن خیرا منھن، ہو سکتا ہے کہ وہ ان سے بہتر ہوں، یعنی ان کا مذاق اڑایا جا رہا ہے ان سے بہتر ہوں۔ تو کہا کہ تمسخر کرنا، مذاق کرنا یہ ٹھیک نہیں ہے۔ ایک ہے کہ ظاہری بات ہے کہ مذاق کرنا، اور ایک ہوتا ہے مذاق کا نشانہ بنانا۔ تو ظاہر بات ہے مذاق کا نشانہ کسی کو نہیں بنانا چاہیے، ہاں تفریحاً ایک دوسرے سے انسان جو ہے لطف کی باتیں اور مذاق کی باتیں کرتا رہتا ہے۔ تو کہا کہ ایک دوسرے پر اس طریقے سے جو ہے وہ طنز و تمسخر نہ کرو، ہو سکتا ہے کہ جن لوگوں کا تم مذاق اڑا رہے ہو ان کے کسی فزیکل فیچر کی وجہ سے، کسی کا قد چھوٹا ہے، کسی کا رنگ سیاہ ہے، کسی کے ساتھ کوئی اور عیب ہے، ہو سکتا ہے کہ اللہ کے ہاں ان کا بہت بڑا مرتبہ ہو، بڑا اونچا مقام۔ نبی اکرم صلی اللہ علیہ وسلم تشریف فرما تھے، ایک صاحب گزرے، آپ نے پوچھا ان صاحب کے بارے میں کیا رائے ہے، کہا کہ یہ تو اشراف میں سے ہیں، انسانوں میں سب سے معزز لوگوں میں سے ہیں، اس قابل ہیں کہ جہاں جائیں وہاں بلائے جائیں، جہاں رشتہ بھیجیں وہاں قبول کر دیا جائے، جہاں سفارش کریں سفارش قبول کی جائے۔ پھر کچھ دیر بعد ایک اور صاحب گزرے، آپ نے کہا بھائی ان صاحب کے بارے میں کیا رائے ہے، کہا کہ بالکل عام لوگوں میں سے ہیں، بہت ہی غریب تنگ دست آدمی ہیں، اور جہاں کہیں جائیں تو کہیں بٹھایا نہ جائے ان کو، اور کہیں رشتہ بھیجیں تو رشتہ قبول نہ ہو، کہیں شفاعت کریں تو شفاعت قبول نہ ہو۔ تو اللہ کے نبی نے فرمایا کہ یہ صاحب پچھلا آدمی جو گزرا ہے اگر زمین اس سے بھر جائے نا تو یہ دوسرے آدمی اس سے بہتر ہے۔ یعنی وہ کون ہے، وہ مالدار آدمی ہے لیکن بہرحال منافق ہے یا مشرق ہے، اور بڑا جو ہے دنیا میں تنو مند ہے اور مالدار ہے، لیکن کہا کہ جو دوسرا آدمی ہے جس کو تم کہہ رہے ہو کہ بے وقت ہے، کہا کہ پہلے آدمی سے زمین بھر بھی جائے تو دوسرا آدمی اس سے اعلیٰ ہے، اس سے برتر۔ ولا تلمزو انفسکم، اور ایک دوسرے کو عیب نہ لگاؤ، تانے نہ دو۔ ولا تنابزو بالالقاب، اور ایک دوسرے کی چڑ کے نام نہ رکھو۔ یعنی ایک ہوتے ہیں محبت کے نام، جو نک نیم ہوتے ہیں وہ ٹھیک ہیں، لیکن چڑانے والے نام نہیں رکھنے چاہیے، اور یہ افراد کے بھی نہیں رکھنے چاہیے اور جماعتوں کے بھی نہیں رکھنے چاہیے۔ یعنی اگر کوئی جماعت، کوئی گروہ اپنے آپ کو فلاں نام سے مخاطب کروانا نہیں چاہتا تو وہ نام نہیں لینا چاہیے۔ مطلب اہل حدیث حضرات ہیں، اگر وہ نہیں چاہتے کہ ان کو وہابی کہا جائے تو نہیں کہنا چاہیے۔ جو بریلوی حضرات ہیں، اگر وہ نہیں چاہتے کہ ان کو قبوری کہا جائے تو ان کو قبوری نہیں کہنا چاہیے۔ تو یہ چڑ کے نام ہے، یہ چڑ کے نام ایک دوسرے کے نہ رکھو۔ بیس الاسم الفسوق بعد الایمان، اور کہا کہ ایمان کے بعد فسق کا تو نام بھی بہت برا ہے۔ ومن لم یتب فاولئک هم الظالمون، اور جس نے توبہ نہ کی، رجوع نہ کیا، تو یہی لوگ ہیں جو بے انصاف ہیں۔ اب یہاں پر جن گناہوں کا تذکرہ ہے اس کے آخر میں کہا کہ جس نے توبہ نہ کی، ہم تو سمجھتے ہیں کہ یہ کوئی توبہ کرنے کے قابل گناہ ہی نہیں ہے، یہ تو ایک لوز ٹاک ہے جو ہم آپس میں کرتے رہتے ہیں۔ کہا کہ جو توبہ نہیں کرے گا تو یہی لوگ ظالم ہیں۔ یا ایھا الذین آمنوا اجتنبوا کثیرا من الظن، اے وہ لوگوں جو ایمان لائے ہو بہت زیادہ گمانوں سے بچو، اور خاص طور پہ جو بد گمانی ہے وہ نہ رکھو، ہر آدمی کو جو ہے ٹھیک سمجھو، خیر پہ سمجھو جب تک کہ ادروائز پروو نہ ہو جائے۔ ان بعض الظن، اس بے شک بہت سے یہ جو گمان ہوتے ہیں وہ گناہ ہوتے ہیں۔ ولا تجسسو، اور دیکھو تجسس نہ کرو اور بھید نہ ٹٹولو۔ ہاں ٹھیک ہے کسی جرم کی تحقیق میں یا کسی اور مسئلے میں جو ہے کو تجسس کیا جا سکتا ہے۔ ولا یغتب بعضکم بعضا، اور تم میں سے بعض بعض کی غیبت نہ کریں۔ اللہ کے نبی صلی اللہ علیہ وسلم جو ہے وہ آپ سے پوچھا گیا کہ غیبت کسے کہتے ہیں، تو آپ نے کہا کہ ذکر کا اخاک بما یکرہ، اپنے بھائی کا ایسے انداز میں تذکرہ کرنا جو اس کو ناگوار ہو۔ تو صحابہ نے کہا کہ اگر وہ وصف واقعتاً اس میں موجود ہو تب بھی یہ بات بری ہے، تب بھی غیبت ہے؟ آپ نے کہا تبھی تو غیبت ہے، ورنہ اگر وہ وصف اس میں نہیں ہے تو پھر تو یہ تہمت ہے اور بہتان ہے، یہ اس سے بڑا گناہ ہے۔ لیکن بعض بعض صورتیں ایسی ہوتی ہیں جو شکلاً غیبت ہوتی ہیں لیکن حقیقتاً غیبت نہیں ہوتی، یعنی کسی مجرم کا تذکرہ کرنا، کسی مقدمے میں کسی آدمی کے جرم کا بیان کرنا، کسی منکر کے ارتکاب کے آدمی کا جو ہے وہ بیان کرنا، یا کہیں نکاح کا یا کوئی اور ایسا معاملہ ہو تو اس کی تحقیق میں جو ہے کسی کی برائی بیان کرنا، تو اس کی اجازت ہے۔ ایحب احدکم ان یاکل لحم اخیہ میتاً فکرہتم، کیا تم میں سے کوئی شخص اس کو پسند کرتا ہے کہ وہ اپنے مردہ بھائی کا گوشت کھائے؟ تو اس چیز سے تمہیں بہت کراہت آتی ہے، ابکائی آتی ہے۔ واتقوا اللہ، اور دیکھو اللہ کا تقوی اختیار کرو، ان اللہ تواب الرحیم، بے شک اللہ تعالیٰ توبہ قبول کرنے والا، رحم کرنے والا۔ यानी जिस तरीके से जो है अगर मुर्दा लाश पड़ी हुई है उसके जिस्म से जो चाहे निकाल के तुम खा लो वो रेस्ट नहीं कर सकता, इसी तरीके से जिसकी गीबत की जा रही है वो फिज़िकली मौजूद नहीं है तो उसके बारे में जो चाहे कहते रहो वो अपना दिफा नहीं कर सकता। या यू अन्नास इन्ना खलकनाकुम मिन ज़करिन व उन्सा व जअलनाकुम शुउबन व क़बाइल लितअरफू। अब जो बुनियाद बनती है ना इन तमाम खराबियों की जो पहले जिक्र हो रही है उसकी बुनियाद बता दी, उसकी बुनियाद शरफ़ है कि ये समझना कि मेरा कबीला ज़्यादा बड़ा है, मेरी नस्ल ऊंची है, मेरी जमात ज़्यादा बड़ी है, इसकी बुनियाद पे तकब्बुर पैदा होता है और घमंड पैदा होता है जिससे मजाक भी उड़ाते हैं, गीबत भी करते हैं, तंज भी करते हैं, तनाबुस बिल अलकाब भी करते हैं, उसकी जड़ काट दी। या अय्युहन नास ए लोगो इन्ना खलकनाकुम मिन ज़करिन व उन्सा, बेशक हमने तुम्हें पैदा किया एक मर्द और औरत से। तमाम इंसानों में दो चीज़ें मुश्तरक हैं, एक वहदत इलाह सबको अल्लाह ने पैदा किया और एक वहदत आदम सब एक आदम और हव्वा की औलाद हैं। वजअलनाकुम शुउबन व क़बाइल लितअरफू, और उसने तुम्हें कबीलों और ज़ातों में तकसीम कर दिया ताकि तुम एक दूसरे को पहचान सको, ये तआरुफ़ का ज़रिया है। इन अकरमकुम इंदल्लाहि अतकाकुम, तुम में अल्लाह ताला के नज़दीक सबसे इज़्ज़त वाले वो हैं जो ज़्यादा मुत्तकी हैं। तो शरफ़ की बुनियाद क्या है? शरफ़ की बुनियाद ज़ात पात नहीं है, ज़बान नहीं है, नस्ल नहीं है, बल्कि तकवा है। इन अल्लाह अलीमुन ख़बीर, बेशक अल्लाह ताला इल्म वाला है और बाख़बर है। क़ालतिल आराबु आमन्ना, ये जो बद्दू हैं जो गवार हैं ये आकर ऐलान करते हैं कि हम ईमान ले आए। कुल्लम तुमिनु वलाकिन कुलू असलमना, ए नबी कह दीजिए तुम हरगिज़ अभी ईमान नहीं लाए बल्कि तुम ये कहो कि हम इस्लाम ले आए, हमने इताअत कबूल कर ली। वलम्मा यदखुलिल ईमानु फ़ी कुलूबिकुम, और अभी ईमान तुम्हारे दिलों में दाखिल नहीं हुआ। यानी वही लोग हैं, कबीला मुसलमान हो गया तो ये भी हो गए, तो कहा कि अभी जो है वो ईमान तुम्हारी ज़बानों तक है, दिल में नहीं उतरा। यानी अभी तुम इकरारुम बिल लिसान की स्टेज पर हो, तस्दीकुम बिल कल्ब तुमने अभी अचीव नहीं की। लेकिन फरमाया कि वइन तुतीउल्लाह व रसूलहू ला यलितकुम मिन आमालिकुम शैया, कहा कि इसके बावजूद अगर तुम अल्लाह उसके रसूल की इताअत पर कारबंद रहोगे तो वो तुम्हारे आमाल में कुछ कमी नहीं करेगा बल्कि आहिस्ता आहिस्ता तुम्हें हकीकी ईमान अता कर देगा। इन्नल्लाह गफूरुर रहीम, बेशक अल्लाह ताला बख्शने वाला रहम करने वाला है। अब सवाल ये पैदा हुआ कि इन बद्दुओं के बारे में कहा कि तुम इस्लाम ले आए हो, ईमान अभी तुम्हारे दिलों में दाखिल नहीं हुआ, तो फिर ईमान किसे कहते हैं, उसकी डेफिनेशन क्या है, मोमिन कौन है? अब बता दिया, इन्नमल मुमिनूना लज़ीना आमनू बिल्लाहि व रसूलिही, हकीकी मोमिन तो वो हैं जो अल्लाह उसके रसूल पर ईमान लाएँ, सुम्म लम यताबू, फिर शक में न पड़े। यानी एक ऐसा ईमान जिसके अंदर रैब के और शक के कांटे ना हों। व जाहदू भी अम्वालिहिम व अन्फुसिहिम फ़ी सबीलिल्लाह, और उन्होंने जिहाद किया अल्लाह की राह में अपनी जान और माल से, उलाइका हुमुस सादिकून, यही लोग हैं जो सच्चे हैं। तो गोया यहाँ पर ईमान हकीकी के दो कंपोनेंट्स बताए हैं, एक ऐसा ईमान जिसमें कोई शुबा ना हो, कोई शक ना हो, और फिर अमल में जिहाद अल्लाह की राह में जान और माल से। कहा कि यही लोग दावा ईमान में सच्चे हैं। कुल अतुअल्लिमून अल्लाह बिदीनिकुम, ए नबी से कहिए क्या तुम अल्लाह को अपना दीन जतलाते हो? वल्लाहु यालमु मा फिस समावाति व मा फिल अर्ज़, हालांकि अल्लाह जानता है हर उस चीज़ को जो आसमानों में है और जो ज़मीन में है। वल्लाहु बिकुल्लि शैइन अलीम, और अल्लाह ताला हर चीज़ को जानता है। यमुन्नून अलैका अन असलमू, ए नबी ये आप पे एहसान धरते हैं कि ये इस्लाम ले आए। कुल्ला तमन्नु अलैया इस्लामकुम, ए नबी इनसे कह दीजिए कि अपने इस्लाम का एहसान हम पे मत धरो। बलिल्लाहु यमुन्नु अलैकुम अन हदाकुम लिल ईमान इन कुंतुम सादिकीन, बल्कि अल्लाह ताला ने तुम पर एहसान किया है कि उसने तुम्हें रहनुमाई की है ईमान की तरफ अगर तुम सच्चे हो। इन्नल्लाह यालमु गैब समावाति वल अर्ज, बेशक अल्लाह ताला जानता है हर भेद को आसमानों के और ज़मीन के। वल्लाहु बसीरुम बिमा तामलून, और जो कुछ तुम अमल करते हो अल्लाह उसको देख रहा है। सूरतु काफ़ मक्कीया, बिस्मिल्लाहिर्रहमानिर्रहीम। काफ़ वल कुरआनिल मजीद, यहाँ से जो कुरान मजीद को सात हिस्सों में, सात मंजिलों या अहज़ाब में तकसीम किया गया है, यहाँ से आखिरी मंजिल का आगाज़ हो रहा है। और ये तकरीबन सारी सूरतें, इनका बुनियादी जो मौजू है वो ईमान बिल आखिरा है, बास बादल मौत है, इसका तस्करा बहुत ज़्यादा होगा। काफ़ वल कुरआनिल मजीद, और गवाह है ये कुरान बुजुर्गी वाला, शान वाला। बल अजीबू अन जाअहुम मुनज़िरुम मिनहुम, बल्कि इनको ताज्जुब है कि आ गए हैं इनके पास एक ख़बरदार करने वाले इन्हीं में से। फ़क़ाल अल काफिरून हाज़ा शैउन अजीब, तो कहा इन काफिरों ने कि ये तो बहुत ताज्जुब वाली चीज़ है। आइज़ा मितना व कुन्ना तुराबा, तो क्या जब हम मर जाएंगी और मट्टी हो जाएंगे? ज़ालिक रजउम बईद, तो महज़ूफ क्या है कि फिर हमें दोबारा लौटाया जाएगा? तो कहा कि ये लौटाया जाना तो बहुत दूर की बात है। कद आलिमना मातन कुसुल अर्द मिनहुम, अब उनको जवाब दिया जा रहा है कि हम खूब वाकिफ़ हैं जो कुछ ज़मीन तुम में से घटाती है, यानी ज़मीन ने जो भी खाया है वो भी इस ज़मीन के अंदर है, ज़मीन के खालिक भी हम हैं, तुम्हारे खालिक भी हम हैं। वइंदना किताबुन हफीज़, और हमारे पास एक महफूज करने वाला रजिस्टर भी है जिसमें हर चीज़ का रिकॉर्ड है, किसके कॉम्पोनेंट्स कहाँ कहाँ बिखरे हैं, कहाँ कहाँ गए हैं, वहाँ से उन सब को हम जमा कर लेंगे। बल्कि तुम्हारा मसला क्या है, बल कज़्ज़बू बिलहक़ की लम्मा जाहुम, बल्कि मामला ये है कि जब हक तुम्हारे पास आया तुमने उसको झुटलाया। फहुम फ़ी अमरिम मरीज, तो तुम इस मामले में तजाद फ़िक्र का शिकार हो, तुम्हारे मामलात उलझ गए, यानी कभी कुछ कहते हो कभी कुछ कहते हो, कभी इस पैगंबर के मुकाबले में उसकी ज़ात को निशाना बनाते हो, कभी आखरत में दोबारा जी उठने को इस्तेबात का जो है वो निशाना बनाते हो। अफलम यंजुरू इला समाई फौकहुम कैफ़ बनैनाहा वज़य्यन्नाहा वमा लहा मिन फुरूज, क्या वो नहीं देखते आसमान की तरफ अपने ऊपर कैसे हमने उसको बनाया और कैसे हमने उसको सितारों से मुज़य्यन किया, और उसमें कोई रखना नहीं है, इस कायनात को नहीं देखते कि हमने किस तरह कमाल के साथ इसको पैदा किया। वल अर्ध मददनाहा वअल्क़ैना फ़ीहा रवासिया, और ज़मीन को हमने फैलाया और उसमें हमने डाल दिए बोझ यानी पहाड़। वअंबतना फ़ीहा मिन कुल्ली ज़ौजिन बहीज, और हमने उसमें उगाई हर तरह की चीज़ें, किस्म किस्म की चीज़ें जो रौनक वाली हैं। तब सीरतों व ज़िक्रा लिकुल्लि अब्दिन मुनीब, ये सुझाने वाली हैं, आँखें खोल देने वाली हैं और याद दहानी का ज़रिया है किसके लिए, हर उस बंदे के लिए जो रुजू करने वाला है। तो जिसको अल्लाह के सामने जाने का कोई डर है, जो रुजू करता है, उसके लिए ये निशानियाँ बहुत काफ़ी हैं। व नज़लना मिन समाई माअ मुबारका, और हमने आसमान से बाबरकत पानी उतारा। फ़अंबतना बिही जन्नातिन व हब्बल हसीद, और फिर हमने उस पानी के ज़रिए बागात भी उगाए और वो अनाज वाली जिसका खेत काटा जाता है, यानी काटी जाने वाली फसलें भी हमने उगाईं। व नखला बासिकातिल लहा तलउन नज़ीद, और खजूरें लंबी लंबी जिनका खोशा तह बतह है। रिज़्क़ल लिल इबाद, और ये सब हमने बंदों के लिए बतौर रिस्क पैदा किया। व अहयैना बिही बल्दतम मैता, और हमने उस पानी के ज़रिए मुर्दा ज़मीन को भी ज़िंदा कर दिया। कज़ालिकल खुरूज, इसी तरीके से तुम्हें भी हम निकाल देंगे ज़मीन से, तुम्हें निकाल खड़ा करेंगे। कज़्ज़बत क़ब्लहुम क़ौम नूह व असहाबुर रस्स व समूद व आदू व फ़िरऔन व इख़वानु लूत व असहाबुल ऐकती व क़ौम तुब्बा, झुटलाया इनसे पहले कौम नूह ने और कुएँ वालों ने और समूद ने और आद ने और फ़िरऔन ने और लूत के कौम ने या उनके भाइयों ने और बन वालों ने, जंगल वालों ने यानी मदियन के लोगों ने, और तुब्बा की कौम ने यानी यमन वालों ने, इन सब ने झुटलाया। कुल्लुन कज़्ज़बर रसूल, इन सब ने रसूलों की तकज़ीब की। फ़हक का वईद, तो उन पर हमारी वईद पूरी पड़ गई, जो हमने उनको डराया था अज़ाब का वो अज़ाब उन पर आ गया। अफ़ईना बिलखल्किल अव्वल, तो क्या हम पहली बार पैदा करके आजिज़ हो गए, यानी हमने पहली मरतबा तो इन सब को पैदा किया, तुम खुद मानते हो आसमान ज़मीन को अल्लाह ने पैदा किया, तो क्या इसके बाद हमारी सलाहियतें एग्जॉस्ट हो गई हैं, हम बिल्कुल आजिज़ आ गए। बल हम फ़ी लबसिम मिन खल्किन जदीद, बल्कि मामला ये है कि ये लोग दोबारा जी उठने में, दोबारा बजाए जाने के मामले में धोखे में पड़ गए। वलकद खलकनल इंसान व नालहु मा तुवस्विसु बिही नफ्सु, और हम ही ने इंसानों को पैदा किया और हम जानते हैं कि जो कुछ भी इनके नफ्स इनके अंदर वसवसे पैदा करते हैं। यानी क़यामत के हवाले से जो दो हवालों से इश्काल होता है, एक कुदरत और एक इल्म। इसीलिए आप देखें कि अल्लाह ताला की सिफ़त कुदरत और सिफ़त इल्म दोनों का बहुत ज़्यादा बयान होता है। तो पहले तस्करा हो गया अल्लाह की कुदरत का, आसमान को देखो, ज़मीन को देखो, फिर तारीख़ की गवाही देख लो अल्लाह कैसे कौमों को बर्बाद करते हैं। अब तस्करा हो रहा है अल्लाह के इल्म का, पहले तो होता है कि मुमकिन कैसे है, फिर ये कि चलो ठीक है अगर अल्लाह ताला दोबारा पैदा भी कर दे तो इतने लोग हैं, अरब अरब इंसान आए, इतने उनके अफकार हैं, इनकी इतनी बातें हैं, ये सब रिकॉर्ड कैसे जमा होगा। अब उसका जवाब दिया जा रहा है कि हमने इंसान को पैदा किया और जो उसके नफ्स में वसवसे आते हैं हम तो उससे भी वाकिफ़ हैं। वह नहनु अक़रबु इलैहि मिन हब्लिल वरीद, और हम तो उससे उसकी रगे गर्दन से भी ज़्यादा, रगे जान से भी ज़्यादा करीब हैं। इज़ यतलक़्क़ल मुतलक़्क़ियान अनिल यमीन व अनिल शिमाली क़ईद, जब अख़्ज़ कर लेते हैं, ले लेते हैं दो लेने वाले दाएं और बाएं से जो बैठे हुए हैं, किरामन कातिमीन हैं, एक एक चीज़ नोट कर रहे हैं। मा यल्फिज़ु मिन क़ौलिन इल्ला लदैही रकीबुन अतीद, कहा कि कोई भी ज़बान से ये लफ्ज़ नहीं बोलते मगर उसको लेने वाले हैं बहुत ही मुस्तैद निगरान जो है वहाँ पर बैठे हैं, जो एक एक चीज़ नोट कर रहे हैं। वजात सकरतुल मौत बिलहक, और आ गई मौत की जो बेहोशी है हक़ के साथ। यानी बात है, मौत एक सख्त चीज़ है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम भी दुआ किया करते थे کہ اللہم عینی علی سکرات الموت، کہ اے اللہ تو میری مدد کر، جو موت کی مدہوشی ہے، جو اس کی سختی ہے، اس پر میری مدد کر. ذالک ما کنت منہ تحید، اور یہ وہ موت آ گئی جس کو تم ٹالتے رہتے تھے، اپنے سے بہت دور سمجھتے تھے. و نفخ فی الصور، اور جب پھونکا جائے گا سور میں، ذالک یوم الوعید، وہ ہوگا ڈراوے کا دن. و جاءت کل نفس معها سائق و شہید، اور ہر جان آ جائے گی، اس کے ساتھ ایک ہانکنے والا فرشتہ ہوگا اور ایک گواہ ہوگا. ایک فرشتہ جیسے اس کو ہانک کے لے کے آ رہا ہوگا پیچھے سے، اور ساتھ ساتھ ایک فرشتہ جس کے ہاتھ میں رجسٹر ہوگا، اس کا اعمال نامہ ہوگا، کچا چھٹا ہوگا، وہ ساتھ ہوگا. لقد کنت فی غفلۃ من ھذا، اب اس مجرم سے کہا جائے گا، تم اس دن کے بارے میں غفلت میں پڑے رہے، تم کہتے تھے یہ ممکن نہیں ہے، کیسے دوبارہ اٹھایا جائے گا. فکشفنا عنک غطاءک، تو آج ہم نے تم سے تمہارا جو اندھیرا ہے، جو پردہ ہے، وہ ہٹا دیا. فبصرک الیوم حدید، تو آج تو تمہاری نگاہ بہت تیز ہے، یعنی طنز کا انداز ہے. پہلے تو تمہیں سوچتا ہی نہیں تھا، تمہیں لگتا تھا ناممکن بات ہے، ہائی ہات لما توعدون، لیکن کہا کہ آج تمہیں صاف دکھ رہا ہے. وقال قرینہ ھذا ما لدی عتید، تو وہ اس کا جو ساتھی فرشتہ ہوگا وہ کہے گا کہ اے اللہ یہ حاضر ہے مجرم جو آپ نے میری سپرداری میں دیا تھا اور جس کی میں نگرانی کرتا تھا. القیا فی جہنم کل کفار عنید، کہا جائے گا تم دونوں ڈال دو جہنم میں ہر اس شخص کو جو ناشکرہ ہے اور عنید ہے، مخالفت کرتا ہے. یعنی کفر اور عناد، اس دونوں کا تعلق اللہ سے ہے، اللہ کی ناشکری کرتا ہے، اللہ کا انکار کرتا ہے، اللہ کے مقابل میں اکڑتا ہے. من نائل للخیر معتد، بندوں کے ریفرنس سے اس کا رویہ کیا ہے؟ من نائل للخیر، مال کو روک روک کر رکھتا ہے، بخل کرتا ہے، مال میں جو دوسروں کا حق ہے ان کو ادا نہیں کرتا. معتد، اور حد سے بڑھتا ہے، زیادتی کرتا ہے لوگوں پر. مریب، اور یہ شک میں پڑا ہوا ہے، یہ اصل ہے اس کی. یعنی جو پہلی دو صفات ہیں کفر اور عناد، جن کا تعلق اللہ سے ہے، دوسری جو صفات ہیں من نائل الخیر معتد، ان چاروں کی اصل کیا ہے؟ یہ شک میں پڑا ہوا ہے، اللہ کے بارے میں اس کو یقین نہیں ہے. الذی جعل مع اللہ الہاً آخر، یہ وہ ہے جس نے اللہ کے ساتھ اور الہ بنا لیے تھے، ان کو پوچھتا تھا. فالقیاہ فی العذاب الشدید، تو تم دونوں اس کو ڈال دو شدید عذاب میں. قال قرینہ ربنا ما اطغیتہ ولکن کان فی ضلال بعید، اب وہ جو شیطان ہے، جو اس کا ساتھی بن گیا تھا، ہم پڑھ چکے ہیں کہ جو رحمان کی یاد سے غفلت کرتا ہے، ہم اس پر شیطان کو مسلط کر دیتے ہیں. تو کہا کہ وہ جو شیطان اس کا ساتھی تھا، وہ آ کے اپنی وضاحت پیش کرے گا. ربنا ما اطغیتہ، اے ہمارے رب، میں نے اس کو سرکش نہیں کیا. ولیکن کان فی ضلال بعید، یہ خود دور کی گمراہی میں پڑا ہوا تھا. قال لا تختصموا لدی، اللہ تعالیٰ فرمائیں گے کہ میری جناب میں اب جھگڑا نہ کرو، کون کس کی ذمہ داری تھی یہ نہ کرو. ہم پیچھے پڑھ چکے ہیں کہ شیاطین کا اور جو مشرکین ہیں، جو اس کے پیچھے لگنے والے ہیں، ان کے مکالمے ہوں گے. کہا کہ میرے حضور میں جھگڑا نہ کرو. وقد قدمت الیکم بالوعید، اور تم سب کو میں پہلے ڈراوا سنا چکا، عذاب سے ڈرا چکا اور تنبیہ بھیج چکا. ما یبدل القول لدیا، میرے ہاں بات بدلی نہیں جاتی، میں نے طے کر دی تھی بات. لَأَمْلَأَنَّ جَهَنَّمَ مِنْكَ وَمَنْ تَبِعَكَ مِنْهُمْ أَجْمَعِينَ، کہ میں اے ابلیس تم سے بھی اور جو تمہاری پیروی کریں گے ان سب سے جہنم کو بھر دوں گا. تو کہا کہ وہ میرا قانون ہے، میں اس کو بدلوں گا نہیں. وَمَا أَنَا بِظَلَّامٍ لِلْعَبِيدِ، اور میں اپنے بندوں پر ذرہ برابر بھی ظلم نہیں کرتا. يَوْمَ نَقُولُ لِجَهَنَّمَ هَلِ امْتَلَأْتِ وَتَقُولُ هَلْ مِنْ مَزِيدٍ، وہ دن کے جس دن ہم جہنم سے کہیں گے کیا تم بھر گئی، تو وہ کہے گی کیا اور بھی کچھ ہے. یعنی اس کو دونوں انداز سے لیا گیا ہے، یعنی ایک تو یہ ہے کہ جیسے تنگ آ کر بیزار ہو کر کہے گی کہ بھائی اور بھی کچھ ہے، پہلے ہی میں اتنی فل ہو گئی، اور دوسری یہ ہے کہ نہیں، جہنم جو ہے اس کا ظرف بہت بڑا ہے. مشرکین یہ سمجھتے تھے کہ اتنے لوگ ہیں، ان سب کو سزا کیسے دی جا سکتی ہے. کہا کہ نہیں، جہنم بہت وسیع ہے. تو وہ تو خود کہے گی کہ اور کہاں ہیں وہ لوگ جو سرکشی انہوں نے کی، جنہوں نے سرکشی کی تھی، ان کو اور لایا جائے. وَأُزْلِفَتِ الْجَنَّةُ لِلْمُتَّقِينَ غَيْرَ بَعِيدٍ، اور قریب لائی جائے گی جنت متقین کے، اور وہ دور نہیں ہے. ھذا ما توعدون لکل اواب حفیظ، یہ وہ ہے جس کا وعدہ کیا گیا تھا ہر اس شخص سے جو اواب ہے، جو اللہ کی طرف بہت زیادہ رجوع کرتا ہے، اور حفیظ ہے، اللہ کی حدود، اللہ کے احکامات کی حفاظت کرتا ہے. اواب کا تعلق باطن سے ہے، ہر وقت اللہ کی طرف رجوع کرتا ہے، اور حفیظ کا تعلق خارج سے ہے، اللہ کی حدود کی حفاظت کرتا ہے، اللہ کے احکامات کی حفاظت کرتا ہے. یہ کون شخص ہے؟ من خشی الرحمن بالغیب، جو رحمان سے ڈرتا رہا بن دیکھے، غیب میں رہتے ہوئے. وجاء بقلب منیب، اور آیا ہے اللہ کے پاس ایک جھکا ہوا، رجوع کرنے والا دل لے کر. اُدْخُلُوهَا بِسَلَامٍ, اس سے کہا جائے گا اب تم سب داخل ہو جاؤ جنت میں سلامتی کے ساتھ. ذَلِكَ يَوْمُ الْخُلُودِ, یہ ہمیشگی کا دن ہے. اب جنت میں جو جانا ہے تو وہاں سے نکلنا نہیں ہے. لَهُمْ مَا يَشَاءُونَ فِيهَا وَلَدَيْنَا مَزِيدٌ, اور وہاں جنت میں ان کے لیے وہ کچھ ہوگا جو وہ چاہیں گے, اور ہمارے پاس اور بھی بہت کچھ ہے, ایسا بہت کچھ ہے جو ان کے سان گمان میں نہیں ہے. اللہ کی رضا کا اعلان ہے, اللہ کا دیدار ہے. وَكَمْ أَهْلَكْنَا قَبْلَهُمْ مِنْ قَرْنٍ, اور کہ ان سے پہلے کتنی ہی جماعتوں کو, کتنے ہی گروہوں کو ہم نے ہلاک کر دیا. ہم اشد منہم بطشن, تو وہ ان سے بڑھ کر تھے قوت میں. فَنَقَّبُوا فِي الْبِلَادِ, تو پھر جب ہمارا عذاب آیا تو وہ گھسنے لگے, جن کا جہاں سینگ سمایا وہ شہروں میں بھاگ دوڑ کرنے لگے. حَلْ مِمْ مَحِيص, اور پھر کہنے لگے کہ کیا ہے کوئی بھاگنے کی جگہ, ہے کوئی جائے پناہ. اِنَّ فِي ذَلِكَ لَذِكْرًا, اس سب میں نصیحت ہے, یاد دہانی ہے. کس کے لیے؟ لِمَنْ كَانَ لَهُ قَلْبٌ, جس کے پاس ایک قلب ہے, جس کے پاس دل ہے, جس کی فطرت ابھی زندہ ہے. اَوْ أَلْقَى السَّمْعَ وَهُوَ شَهِيدٌ, یا وہ کان لگا کر سن لے اور پوری طرح متوجہ ہو, حاضر ہو کے سن لے. دو ہی باتیں ہیں, جس کا تو دل زندہ ہے, جس کی فطرت زندہ ہے, اس کو تو ایک لمحہ نہیں لگتا سیدنا ابوبکر صدیق کی طرح. لیکن چلے جو غافل ہو چکا ہے, جس کے قلب پہ پردے پڑ چکے ہیں, تو چلو اپنے کان تو کھلے رکھے نا, تاکہ کان کے ذریعے خیر کی بات اندر جائے اور وہ پردے ہٹ جائے. سورہ ملک میں اسی کو کہا گیا ہے کہ لو کنا نسمعوا او نعقلوا ما کنا فی اصحاب السعیر, اگر ہم سن لیتے بات یا خود ہی عقل کر لیتے تو ہم جہنم والوں میں سے نہ ہوتے. وَلَقَدْ خَلَقْنَا السَّمَاوَاتِ وَالْأَرْضَ وَمَا بَيْنَهُمَا فِي سِتَّةِ أَيَّامٍ, اور ہم نے پیدا کیا ہے آسمانوں اور زمین کو اور جو کچھ اس کے درمیان ہے چھ مراحل میں یا چھ دنوں میں. وَمَا مَسَّنَا مِن لُّغُوبٍ, اور ہم کو کوئی تکان تاری نہیں ہوئی. فَاصْبِرْ عَلَى مَا يَقُولُونَ, اے نبی صلی اللہ علیہ وسلم, جو کچھ یہ کہہ رہے ہیں, طرح طرح سے آپ کو ستا رہے ہیں, استہزاء کر رہے ہیں, آپ ثابت قدم رہیے, اس کو جھیلتے رہیے. وَسَبِّحْ بِحَمْدِ رَبِّكَ قَبْلَ طُلُوعِ الشَّمْسِ وَقَبْلَ الْغُرُوبِ, اور اپنے رب کی تسبیح کیجئے اس کے حمد کے ساتھ سورج کے طلوع ہونے سے پہلے, یعنی فجر کی نماز ہے اس کی طرف اشارہ ہے. وَقَبْلَ الْغُرُوبِ, اور غروب سے پہلے, یعنی عصر کی نماز. وَمِنَ اللَّيْلِ, اور رات میں, اس میں مغرب بھی آ گئی, عشاء بھی آ گئی, اور تہجد کی نماز بھی آ گئی. وَأَدْبَارَ السُّجُودِ, اور سجدوں کے پیچھے, اس کے بعد. اس سے ایک تو مراد جو ہے وہ اور تسبیحات بھی ہیں, سبحان اللہ الحمدللہ جو اللہ کے نبی نے سکھایا ہے, اور تسبیح جو ہے وہ نفل نماز کو بھی کہتے ہیں, جو انسان نفل نماز فرضوں کے بعد پڑھتا ہے. وسطم یوم یوناد المنادی من مکان قریب, اور سنتے رہو, کان لگا کے رکھو, وہ دن کے جس دن ایک پکارنے والا ایک قریب کی جگہ سے پکارے گا. یوم یسمعون الصیحت بالحق, جس دن وہ ایک چنگھاڑ کو سنیں گے حق کے ساتھ. وہ دنیا کے خاتمے کو اور مرنے کے بعد دوبارہ جی اٹھنے کو بہت دور کی بات سمجھتے ہیں, کہا کہ یہ بہت نزدیک ہے, بہت آسان بات ہے. ذالک یوم الخروج, یہ ہے نکل پڑنے کا دن, یہ وہ دن ہے جس دن یہ قبروں سے نکلیں گے. انا نحن نحیی و نمیت و الینا المصیر, ہم ہی ہے جو جلاتے ہیں اور ہم ہی مارتے ہیں, اور ہماری طرف سب کو لوٹ کے آنا ہے. یوم تشقق الارض عنہم صراعا, جس دن زمین ان کے اوپر سے پھٹ جائے گی اور وہ اس میں سے دوڑتے ہوئے نکلیں گے. ذالک حشر علینا یسیر, یہ جو حشر ہے, یہ انسانوں کو جمع کرنا, یہ ہم پر بہت آسان ہے, اس میں ہمیں کوئی دقت نہیں ہے. نحن اعلم بما یقولون, اے نبی, جو کچھ یہ کہہ رہے ہیں, جو الزامات لگا رہے ہیں, جو آپ کو طنز کر رہے ہیں, ہم خوب جانتے ہیں. وما انت علیہم بجبار, اور اے نبی, آپ ان پر کوئی زور زبردستی کرنے والے نہیں ہیں کہ آپ جبراً ان کو ایمان کی طرف لے آئیں. آپ کا کام کیا ہے؟ فذکر بالقرآن من یخاف وعید, آپ اس قرآن کے ذریعے یاد دہانی کروا دیں ہر اس شخص کو جو میرے ڈراوے سے ڈرتا ہے, میں جس کو جو ان کو ڈراوا سنا رہا ہوں اس کا اندیشہ رکھتا ہے. بارک اللہ لی و لکم فی القرآن العظیم و نفعنی و ایاکم.